محترم سامعین، پیش خدمت ہے ناول نمبر 34 پرہول سناٹا۔ یہ پیشکش کرتبہ آڈیو لائبریری کی جانب سے ہے۔ دیگر کتابوں اور مزید معلومات کے لیے رابطہ کیجیے ہمارے نمبر 0306787822 یا پھر ہماری ویب سائٹ وزٹ کیجیے www.kartaba.org۔ تو آئیے سنتے ہیں پارٹ 1۔
جلد نمبر 11، جاسوسی دنیا نمبر 34، پرہول سناٹا، مکمل ناول۔ پیش رس۔ پرہول سناٹا میں ابن صفی نے ایک نیا تجربہ کیا ہے۔ مجرم ذہن کس طرح اپنے حالات پر پردہ ڈالتا ہے، وقت آنے پر وہ کتنا بے رحم، صفاق اور درندہ صفت ثابت ہو سکتا ہے، اس کا اندازہ اس کہانی کے دو بھیانک کرداروں سے ہو سکے گا۔ اس کہانی کی دوسری اہم خصوصیت یہ ہے کہ وہ لوگ جو سوسائٹی کے ایک اہم رکن سمجھے جاتے ہیں، جن کے عزت و وقار کی داستانیں زبان زد ہوتی ہیں، وہ اگر جرائم پر اتر آئیں تو کتنے خطرناک ثابت ہو سکتے ہیں۔ پرہول سناٹا ہمیں ابن صفی کے ان گزشتہ کارناموں کی بے ساختہ یاد دلاتا ہے جن میں فریدی اور لیونارڈ، مصنوعی ناک، موت کی آندھی اور نیلی روشنی خاصی شہرت رکھتے ہیں۔ پرہول سناٹا پڑھ کر آپ یہ محسوس کریں گے کہ ابن صفی کا یہ شاہکار اپنے ان سابقہ کارناموں کو کہیں پیچھے چھوڑ گیا ہے۔ اب تک انہوں نے جتنے بھی کارنامے پیش کیے ہیں، پرہول سناٹا تحیر و استجاب، اسرار، سراغرسانی، رونگٹے کھڑے کر دینے والے واقعات کے اعتبار سے سب سے بازی لے گیا ہے۔ فریدی نے جو کارنامے انجام دیے ہیں وہ اپنی جگہ پر اٹل ہیں، لیکن حمید بھی اس بار بہت آگے رہا ہے پبلشر۔ صفحہ نمبر 149، خپتی اجنبی۔ سرجنٹ حمید حکا پی رہا تھا، عادتن یا ضرورتن نہیں بلکہ شرارتن۔ مقصد فریدی کو تاؤ دلا کر بند کمرے سے باہر نکالنا تھا۔ حکا ایک نوکر کا تھا جسے حمید نے فریدی کے بند دروازے کے قریب رکھ کر کش لگانے شروع کر دیے تھے۔ فریدی کے کمرے کا دروازہ ایک جھٹکے کے ساتھ کھلا۔ فریدی چند لمحے اسے گھورتا رہا، پھر آگے بڑھ کر اس نے اس کے دونوں کان پکڑ لیے۔ حمید اس کے باوجود بھی نہایت پرسکون انداز میں حکا پیتا رہا۔ بہرحال حکے کے نے اس وقت اس کے منہ سے نکلی جب فریدی نے فرشی پر ٹھوکر رسید کر دی۔ حکا پھسلتا ہوا صحن میں جا گرا۔ حمید ذرا برابر پرواہ کیے بغیر فریدی کے کمرے میں جا گھسا اور پھر اس نے بچوں کی طرح کلکاری لگا کر اپنا انگوٹھا چوسنا شروع کر دیا۔ فریدی بھی اس کے پیچھے پیچھے کمرے میں گھسا تھا۔ آپ بھی چوسیے نا، حمید نے اپنے منہ سے انگوٹھا نکال کر کہا اور پھر چوسنے لگا، اور ساتھ ہی وہ شرارت آمیز نظروں سے سینما کی اس چھوٹی مشین کو دیکھ رہا تھا جو فریدی نے ایک اونچے سٹول پر فٹ کر رکھی تھی۔ ہم بھی سینما دیکھیں گے، حمید نے بچوں کی طرح تتلا کر کہا۔ پلیدی چاپ، ہم بھی سینما دیکھیں گے۔ اچھا تو تم شاید یہ سمجھ رہے ہو کہ میں نے یہ اپنی دلچسپی کے لیے نکالی ہے، فریدی ایک خشک سی مسکراہٹ کے ساتھ بولا۔ نہیں حضور، میں سمجھتا ہوں کہ ابھی آپ بوڑھے نہیں ہوئے، حمید نے منہ سے انگوٹھا نکال کر کہا۔ ویسے اس کام کے لیے کمرہ بند کرنے کی ضرورت نہیں تھی۔ بکو مت، فریدی جھنجلا کر بولا، تم حکا کیوں پی رہے تھے؟ ہاتھی کی دم تو نہیں چوس رہا تھا، حمید نے بھی اسی انداز میں کہا۔ ہزار بار سمجھا دیا کہ موقع محل دیکھا کرو۔ اوہو، تو کیا حکا آپ کے موقع محل میں حارج ہو رہا تھا؟ حمید ہاتھ نچا کر بولا۔ بہت خوب، اب ہم حکا بھی نہ پیئیں، کبھی کبھار تھوڑی سی موقع مزہ بدلنے کے لیے پی لو تو مصیبت، اور حکا بھی نہ پینے دیا جائے گا۔ سنا آپ نے، کان کھول کر سنیے، حکا پیا جائے گا، میرے باپ دادا سب حکا پیتے آئے ہیں، آپ شخصی آزادی پر حملہ کر رہے ہیں، گلا گھونٹ کر مار ڈالوں گا۔ فکر نہیں، حمید لاپرواہی سے بولا، قاتل کا سراغ مجھے آسانی سے مل جائے گا۔ نکل جاؤ، فریدی نے اسے دروازے کی طرف دھکیلتے ہوئے کہا۔ ایک ریل دیکھ کر جاؤں گا، حمید بولا، کہ یہ تو پاس پڑوس کے بچوں کو پھسلا کر لے آؤں، ان سے کم از کم دو دو پیسے تو وصول ہی ہو جائیں گے۔ فریدی کوئی جواب دینے کی بجائے مشین پر فلم کی ریل چڑھانے لگا، پھر سامنے والی دیوار پر اس نے عکس ڈال کر دیکھا اور مشین بند کر دی۔ حمید اوٹ پٹانگ باتیں کرتا رہا، لیکن شاید فریدی نے کان نہ دھرنے کا تہیا کر لیا تھا۔ اس نے اسے دھکے دے کر کمرے سے نکالا اور کمرے کو مقفل کرنے کے بعد اس کی گردن پکڑے ہوئے لائبریری میں آیا۔ سنو، وہ اسے جھنجھوڑ کر بولا، ابھی یہاں ایک نیم پاگل آدمی آئے گا اور تم اپنی زبان کو قابو میں رکھو گے، سمجھے؟ تو گردن چھوڑیے نا۔ حمید جھنجھلا کر اس کی گرفت سے نکل گیا۔ چند لمحے برا سمو بنا اسے گھورتا رہا، پھر جھلا کر بولا، کیا میں گدھا ہوں؟ اس کے بعد وہ کچھ اور بھی کہنا چاہتا تھا لیکن فریدی نے بڑے پرخلوص انداز میں سر ہلا کر اس کے ادھورے جملے کی تائید کر دی. آپ ریچھ نچائیے, ہمیں چیختا رہا, ڈگ ڈگی بجائیے, مجھے کیا, اور اگر آپ یہاں کسی احمق یا ہفتی کو مدعو کر رہے ہیں تو مجھ سے مطلب, میری زبان فالتو نہیں ہے جو آپ کے گٹیا مذاق کے سلسلے میں تکلیف اٹھائے. آخر آپ مجھے کیا سمجھتے ہیں؟ الو, فریدی نے سنجیدگی سے کہا. مجھے جملہ پورا کرنے دیجئے, حمید گردن جھٹک کر بولا. بات کچھ اور بڑھتی لیکن ایک نوکر نے یہ سلسلہ ختم کر دیا. اس کے ہاتھ میں ایک ملاقاتی کارڈ تھا. اور ٹھیک ہے, فریدی کارڈ پر ایک اچٹتی سی نظر ڈال کر بولا, انہیں بٹھاؤ. فریدی اپنے کمرے میں چلا گیا اور حمید نے ڈرائنگ روم کی راہ لی. وہ سوچ رہا تھا کہ ملاقاتی کون ہو سکتا ہے, وہ وزٹنگ کارڈ پر اس کا نام بھی نہیں پڑھ پایا تھا. ڈرائنگ روم میں ایک پستہ قد لیکن بھاری بھرکم آدمی نظر آیا جس کی پشت دروازے کی طرف تھی اور وہ شاید دیوار سے لگی ہوئی ایک پینٹنگ دیکھ رہا تھا. حمید کی آہٹ سن کر اچانک مڑا. آدمی معمر تھا لیکن خد و خال بچکانہ تھے, چہرہ بھرا ہوا اور داڑھی مونچھوں سے بے نیاز تھا. رخساروں کی جلد کی ہلکی سی نیلاہٹ کہہ رہی تھی کہ وہ روزانہ شیو کرنے کا عادی ہے. آنکھوں میں طفلانہ شوخی کی ہلکی سی جھلک تھی جو اس کی کشادہ پیشانی کے پروکار نشیب و فراز کی موجودگی میں کسی شیر کی شتر گربگی کی طرح کھٹکتی تھی. عمر 40 اور 50 کے درمیان میں رہی ہوگی. وہ چائنا سلک کی پتلون اور ہلکی نارنجی رنگ کی ریشمی قمیض میں ملبوس تھا. حمید کو دیکھ کر اس طرح چوکر خوش آمدید کہنے والے انداز میں مسکرائے جیسے حمید اس کا پرانا شناسا ہو, لیکن پھر سنبھل گیا اور اس کے چہرے پر فوری خجالت کے آثار نظر آنے لگے. میرے ساتھ ایک صاحب اور تھے, اس نے مسکرا کر کہا, وہ چند لمحے کے لیے باہر گئے ہیں. تشریف رکھیے, حمید نے خوش اخلاقی کا مظاہرہ کیا. میں یہ پینٹنگ دیکھ رہا تھا, اس نے خوابناک آواز میں کہا. حمید وہ تصویر دیکھنے لگا جس کی طرف اجنبی کا اشارہ تھا. یہ کسی استوائی خطے کی تصویر تھی جس میں ربر کے اونچے اونچے درخت تھے اور پیش منظر میں کچھ سیافام آدمی اپنے کاندھوں پر ربر اکٹھا کرنے کے برتن اٹھائے چلتے ہوئے نظر آ رہے تھے. پتہ نہیں, اجنبی کچھ سوچتا ہوا بولا, مجھے ایسا محسوس ہوتا ہے جیسے میں نے ان آدمیوں اور درختوں کو قریب سے دیکھا ہو. ٹھہریے, مجھے سوچنے دیجئے. دفتر حمید کو ایسا محسوس ہوا جیسے اس کی آنکھوں کی طفلانہ شوخی یک بیک غائب ہو گئی اور اس کی جگہ ایک ایسی سنجیدگی نے لے لی ہو جو عموماً 60 یا 70 سال کے تجربات کا نتیجہ ہوتی ہے. کشادہ پیشانی پر سلوٹیں ابھر آئی اور چہرے پر بے چینی کے آثار پیدا ہو گئے. یہ کیفیت شاید ایک منٹ تک رہی, پھر وہ گردن جھٹک کر بولا, اوہ ہوگا کچھ, آخر میں کچھ یاد کرنے کی کوشش کیوں کر رہا ہوں. اس نے یہ جملہ اس انداز میں کہا تھا جیسے خود کو مخاطب کر کے کہہ رہا ہو. پھر اس نے حمید سے کہا, ایسا بھی تو ہوتا ہے, کم از کم میرے ساتھ اکثر ایسا ہوا ہے. میں جو خواب بھی دیکھتا ہوں اس کے متعلق خواب ہی میں سوچنے لگتا ہوں کہ یہ خواب تو میں پہلے بھی کبھی دیکھ چکا ہوں. غالباً آپ بھی, اس کا جملہ پورا نہیں ہوا تھا کہ فریدی آ گیا. اوہو, انسپکٹر صاحب, اجنبی مسافر کرنے کے لیے فریدی کی طرف بڑھتا ہوا بولا, آپ یہاں کہاں؟ میں یہیں رہتا ہوں, فریدی نے کہا, لیکن ناصر میاں نے تو مجھ سے یہ نہیں بتایا تھا کہ وہ آپ کے یہاں آ رہے ہیں. وہ کہیں گئے ہیں, ابھی آ جائیں گے. نہ بتایا ہوگا, ناصر میرے گہرے دوستوں میں سے ہیں. وہ تو میں جانتا ہوں, اجنبی نے کہا اور پھر اس تصویر کی طرف دیکھنے لگا. فریدی اسے ٹٹولنے والی نظروں سے دیکھ رہا تھا اور اجنبی پر اچانک اتنی مہویت طاری ہو گئی تھی جیسے اسے وہاں اپنے علاوہ دوسرے آدمیوں کی موجودگی کا احساس نہ ہو. کیا آپ کو کچھ یاد آ رہا ہے؟ فریدی نے اس کے کاندھے پر ہاتھ رکھ کر کہا. وہ چونک کر فریدی کی طرف مڑا اور اس کی آنکھوں میں دیکھنے لگا. مجھے کیا یاد آ رہا ہے؟ اس نے آہستہ سے کہا, پھر اپنی پیشانی رگڑتا ہوا بولا, میں نہیں کہہ سکتا کہ مجھے کیا یاد آ رہا ہے, لیکن یہ درخت اور یہ سیاہ فام آدمی, میں شاید انہیں جانتا ہوں. نہ جانے کیوں, کیا آپ بتا سکیں گے کہ یہ کہاں کا منظر ہے؟ جنوبی امریکہ, امیزن بیسن, فریدی نے ایک لفظ پر زور دے کر کہا. حمید ان دونوں کو حیرت سے دیکھ رہا تھا. اجنبی نے مایوسانہ انداز میں سر ہلا کر اپنی جیبیں چٹولی اور سگریٹ کا پیکٹ نکال کر بولا, کبھی نہیں, میں جنوبی امریکہ کبھی نہیں گیا. پھر آخر مجھے یہ سب کیوں محسوس ہوتا ہے؟ اکثر ہوتا ہے, فریدی نے لاپرواہی سے کہا. آپ بھی محسوس کرتے ہیں؟ اجنبی نے پرہشتیاق لہجے میں پوچھا. ہاں ہاں, کیوں نہیں, سبھی محسوس کرتے ہیں. آئیے آپ کو اپنا گھر دکھاؤں. ضرور ضرور, اجنبی مسکرا کر بولا. پھر فریدی اسے پوری عمارت میں گھما کر اس کمرے میں لایا جہاں اس نے سینما کی مشین فٹ کر رکھی تھی. ناصر تو کہتے تھے کہ آپ انسپکٹر ہیں, اجنبی نے کہا, لیکن آپ تو لارڈوں کی طرح رہتے ہیں. انگلینڈ میں میرا ایک دوست لارڈ جیروم ہے, اس کا مکان بھی اتنا شاندار نہیں ہے. میرا خیال ہے کہ آپ کا عجائب خانہ ہی کم از کم 40,000 پاؤنڈ کا ہوگا. ہو سکتا ہے یہ سرمایہ دراصل خاندانی ہے، فریدی نے کہا، اور اس کے باوجود بھی آپ انسپیکٹری کرتے ہیں، اجنبی کے لہجے میں حیرت تھی۔ اب میں آپ کو کچھ دلچسپ فلمیں دکھاؤں گا، فریدی نے کہا۔ اوہ ضرور ضرور، کیا خود آپ کی فوٹوگرافی ہے؟ نہیں، لیکن میری پسندیدہ ریلیں ہیں۔ حمید سوچ رہا تھا کہ آخر وہ کون ہے، کیا فریدی نے وہ مشین اسی کے لیے فٹ کی تھی؟ ناصر، جس کا حوالہ اجنبی نے دیا تھا، فریدی کے دوستوں میں سے تھا اور حمید بھی اسے اچھی طرح جانتا تھا، لیکن ناصر اس وقت تھا کہاں؟ اجنبی کے بیان کے مطابق وہی اسے یہاں تک لایا تھا۔ فریدی سے تو اس کی توقع مزہ کا خیز تھی کہ وہ اپنے کسی مہمان کو اچھل کود والی فلمیں دکھا کر محظوظ کرے گا۔ ذرا دروازہ بند کر دینا، فریدی نے حمید سے کہا۔ پھر کمرے میں اندھیرا ہو جانے کے بعد فریدی نے مشین کا سوئچ آن کر دیا۔ سامنے والی دیوار پر تصویروں کا عکس پڑنے لگا۔ حمید کی حیرت کی کوئی انتہا نہ رہی جب اس نے یہ دیکھا کہ مناظر ربر کے جنگلوں کے تھے۔ سیاہ فام آدمی درختوں کے تنوں سے ربر اکٹھا کرنے کے برتن لٹکا رہے تھے، کہیں تنوں میں سوراخ کیے جا رہے تھے، کہیں بھرے ہوئے برتن اتارے جا رہے تھے۔ ریل چلتی رہی، دفتن اجنبی چیخنے لگا، یورو کاشی سو مسٹ اٹ راؤٹ زیمبو گیٹالی اٹ رال بون۔ وہ پھر خاموش ہو گیا۔ یہ زبان حمید کی سمجھ میں نہ آ سکی، البتہ وہ دھندلی روشنی میں اجنبی کا تمتماتا ہوا چہرہ دیکھ رہا تھا۔ ایسا معلوم ہو رہا تھا جیسے وہ کسی قسم کا جوش دبانے کی کوشش کر رہا ہو۔ فریدی چپ چاپ مشین چلاتا رہا۔ حمید نے فریدی کی طرف دیکھا، جس کا داہنا ہاتھ تو مشین سے الجھا ہوا تھا لیکن آنکھیں اجنبی کے چہرے پر تھیں۔ ریل ختم ہو گئی اور حمید نے کمرے میں روشنی کر دی۔ اجنبی چونک کر اس طرح اپنی آنکھیں ملنے لگا جیسے سوتے سوتے جاگا ہو۔ پھر اس نے جندیائی ہوئی آنکھوں سے فریدی اور حمید کو دیکھنا شروع کر دیا۔ انسپیکٹر صاحب، اس نے فریدی کو مخاطب کیا، یہ ریل بہت اچھی ہے، اتنی اچھی ہے مگر شاید میں پاگل ہو گیا ہوں۔ کیوں، کیا بات ہے؟ فریدی نے اپنے چہرے پر تحیر کے آثار پیدا کر کے کہا۔ میں آخر کیوں محسوس کرتا ہوں؟ آپ کہتے ہیں، دیکھیے میں پھر بھول گیا، وہ خاموش ہو کر کچھ سوچنے لگا۔ فریدی چند لمحے اسے گھورتا رہا، پھر بولا، آپ کہتے ہیں کہ آپ جنوبی امریکہ نہیں گئے، لیکن اب بھی آپ امیزن کے باشندوں کی زبان بول رہے تھے۔ میں اجنبی کے لہجے میں حیرت تھی، نہیں تو میں کیا جانوں امیزن کی زبان۔ اوہ، مجھے پورا جملہ یاد ہے، فریدی نے کہا، یورو کاشی سو مسٹ اٹ راؤٹ زیمبو گٹالی اٹ رال بون، جس کا مطلب یہ ہے کہ الگ ہٹو، برتن ہٹاؤ، یہ بالکل غلط ہے، اور غالباً زیمبو اور گیٹالی آدمیوں کے نام ہیں۔ اجنبی متحرانہ انداز میں فریدی کی طرف دیکھتا رہا، پھر یک بیک اس کی طفلانہ شوخی لوٹ آئی اور وہ مسکرا کر بولا، آپ مذاق کر رہے ہیں، مجھے تو کچھ بھی نہیں معلوم، نہ میں نے آج تک یہ زبان سنی ہے اور نہ جنوبی امریکہ میں رہا ہوں، آپ یقین کیجئے۔ حمید کو بڑی حیرت ہوئی کیونکہ اس نے بھی اسے کسی غیر ملکی زبان میں کچھ بڑبڑاتے صاف صاف سنا تھا۔ اس کی بے چینی بڑھ گئی، وہ اس پراسرار آدمی کی شخصیت سے بری طرح متاثر ہو رہا تھا۔ کمرے میں سناٹا چھا گیا تھا اور اب فریدی مشین پر کوئی دوسری ریل چڑھا رہا تھا۔ حمید سوچ رہا تھا کہ آخر فریدی نے اس اجنبی سے یہ بات منوانے کی کوشش کیوں نہیں کی کہ ابھی ابھی اس کے منہ سے کسی غیر ملکی زبان کے الفاظ نکلے تھے۔ اس کے برعکس فریدی کے انداز سے ایسا معلوم ہو رہا تھا جیسے اسے اس مسئلے سے کوئی دلچسپی ہی نہ ہو۔ کمرے میں پھر اندھیرا ہو گیا اور دوسری ریل چلنے لگی۔ اس کا موضوع شکار تھا۔ فریدی نے یکے بعد دیگرے چار ریلیں اور دکھائیں جو مختلف موضوعات پر تھیں۔ اس دوران میں کوئی خاص بات رونما نہیں ہوئی۔ اجنبی پرسکون انداز میں بیٹھا دیکھتا رہا۔ کبھی کبھی اس کے منہ سے تحسین یا حیرت کے جملے نکل جاتے تھے اور یہ کوئی غیر معمولی بات نہ تھی۔ اس کی جگہ کسی دوسرے کا بھی یہی رویہ ہو سکتا تھا۔ حمید کی اکتاہٹ بڑھنے لگی۔ فریدی نے آخری ریل چڑھائی تو حمید نے اطمینان کا سانس لیا۔ یہ ریل میکسیکو کے چرواہوں کی زندگی سے متعلق تھی۔ ایک جگہ اچانک اجنبی اچھل کر کھڑا ہو گیا۔ جس منظر پر اس کی یہ کیفیت ہوئی وہ بھی کسی غیر معمولی بات کا حامل نہیں تھا۔ دو چرواہے آپس میں لڑ رہے تھے۔ لڑتے لڑتے وہ ایک چٹان پر پہنچ گئے جو زمین سے بہت زیادہ اونچی تھی۔ ان میں سے ایک نے دوسرے کو چٹان سے دھکیل دیا اور وہ توازن برقرار نہ رکھ سکنے کی بنا پر اچھل کر نیچے چلا آیا۔ راشد، اجنبی کی چیخ سے کمرہ جھنجھنا اٹھا، راشد راشد۔ پھر اس نے دو تین جھکولے لیے اور منہ کے بل فرش پر گر پڑا۔ حمید نے بوکھلا کر کمرے میں روشنی کر دی اور اسے اٹھانے کے لیے لپکا۔ صوفے پر ڈال دو، فریدی نے اس طرح کہا جیسے کوئی بات ہی نہ ہو۔ اجنبی بے ہوش ہو چکا تھا۔ سرجٹ حمید نے اسے بدقت تمام اٹھایا اور صوفے پر ڈال دیا۔ چونکہ آدمی وزندار تھا اس لیے حمید کو دانتوں پسینہ آ گیا۔ اب وہ فریدی کو ایسی نظر سے دیکھ رہا تھا جیسے خود اسی کا ذہنی توازن بگڑ گیا ہو۔ کیا بھٹیار خانہ پھیلا رکھا ہے آپ نے؟ حمید نے کہا۔ تم نے سنا ہوگا، فریدی نے درویشانہ انداز میں انگلی اٹھا کر کہا، کہ یاجوج ماجوج کا ظہور قریب قیامت کی دلیل ہوگا۔ کوئی کیس ہو سکتا ہے کہ ایسا ہی ہو جائے۔ बहरहाल आप मुझे जिंदा ना रहने देंगे, हमीद मुंह बनाकर बोला। और इस याजूज माजूज जुमला पूरा होने से पहले ही एक नौकर ने किसी दूसरे मुलाकाती की इतला दी। यही बुला लो, फरीदी ने नौकर से कहा। थोड़ी देर बाद एक ऐसा आदमी कमरे में दाखिल हुआ जिसे हमीद अच्छी तरह जानता था। ये फरीदी का दोस्त मेजर नासिर था। हमीद को याद आ गया कि बेहोश हो जाने वाले ने भी नासिर का हवाला दिया था। मेजर नासिर ने मुतफक्कराना अंदाज में बेहोश अजनबी की तरफ देखकर आहिस्ता से सर हिलाया और फिर फरीदी की तरफ देखने लगा। क्या इन पर बेहोशी के भी दौरे पड़ते हैं, फरीदी ने पूछा। नहीं, अभी तक तो ऐसा नहीं हुआ। बहरहाल ये बेहोश हो गए हैं, फरीदी ने कहा। फिर वो कुछ सोचता हुआ बोला, राशिद कौन है? ओ तो क्या इन्होंने राशिद का नाम लिया था, मेजर नासिर ने हैरत से कहा। फरीदी इकरार में सर हिलाकर जवाब तलब नजरों से नासिर की तरफ देखने लगा। राशिद इनका इकलौता लड़का है, वो भी इन्हीं के साथ जनूबी अमरीका में था, लेकिन अब उन्हें इसके मुतालिक भी कुछ याद नहीं। तुमने ये नहीं बताया था, फरीदी ने कहा। ख्याल नहीं रहा था मैं इस नतीजे पर पहुंचा हूं कि इनकी याददाश्त वापस लाई जा सकती है, फरीदी ने कहा। अभी तक जिन माहिरीन ने इनका इलाज करने की कोशिश की है उन्होंने कोई मुनासिब तरीका इख्तियार नहीं किया। तो ये होश में किस तरह आएंगे, नासिर ने कहा। अगर तुम्हारा ये कहना सही है कि ये इससे कबल कभी इस तरह बेहोश नहीं हुए तो होश में आने पर इनकी याददाश्त वापस भी आ सकती है। वैसे इनका खुद ब खुद होश में आना ही बेहतर होगा। हम सब इनके लिए परेशान हैं, नासिर ने कहा। हमीद की झिंझलाहट बढ़ती जा रही थी लेकिन उसने तहिया कर लिया कि फरीदी से इसके मुतालिक कुछ ना पूछेगा। जाहिर है कि वो उस अजनबी से पहले ही से वाकिफ रहा होगा। अगर वाकिफ था तो उसने पहले ही इसका तस्करा क्यों नहीं किया। हमीद चुपचाप कमरे से निकल आया। वो जानता था कि वो उस अजनबी के मुतालिक कहाँ से मालूमात फराहम कर सकेगा। नासिर के अंदाज से मालूम हो रहा था कि अजनबी से उसके करीबी ताल्लुकात हैं, लिहाजा ऐसे मौके पर मेजर नासिर की खूबसूरत साली जरीना का ख्याल आना जरूरी था। और बाहर मुलाकात ये एक अच्छी खासी तकरीब हाथ आई थी। हमीद ने कपड़े पहने और घर से निकल भागा। जरीना एक गवर्नमेंट हाई स्कूल में मिस्ट्रेस थी। हमीद ने कार उसी रास्ते पर लगा दी। दोनों एक दूसरे से वाकिफ जरूर थे लेकिन ये वाकफियत बेतकल्लुफी की हद तक नहीं थी। हालांकि हमीद ने कई बार महसूस किया था कि जरीना उससे बेतकल्लुफ होना चाहती है लेकिन बाज़ वजूहात की बिना पर खुद उसने ही उसे मुनासिब नहीं समझा। उनमें से सबसे खास वजह यह थी कि वो फरीदी के एक दोस्त की साली थी। वैसे खुद उसका ईमान इस बात पर था कि अगर दोस्ती की 14वीं पुश्त में भी किसी साली का वजूद हो तो वो 100% हलाल है। सफर नंबर 158, एक जख्मी एक लाश। हमीद ने स्कूल के फाटे के सामने सड़क के दूसरे किनारे पर कैडिलॉक रोक दी। गालिबन स्कूल में छुट्टी हो गई थी और तालिबात बाहर निकल रही थी। वो जरीना के इंतजार में केडी ही में बैठा रहा। तकरीबन 20 मिनट बाद जरीना फाटक में दिखाई दी। वो तनहा थी, शायद वो सबके बाद रवाना हुई थी। हमीद कार स्टार्ट करके उसे मोड़ने ही जा रहा था कि उसने करीब ही के एक बुक स्टॉल से एक आदमी को निकलकर जरीना की तरफ बढ़ते देखा। ये बात कुछ ऐसी अहम ना थी लेकिन एक दूसरे वाक्य ने हमीद को कार मोड़ने से रोक दिया। बुक स्टॉल के बराबर वाले चाय खाने से एक छोटे कद का चीनी झांक रहा था। हमीद ने महसूस किया कि उसकी तवज्जो का मरकज वो आदमी है जो बुक स्टॉल से निकलकर जरीना से गुफ्तगू कर रहा है। हमीद ने केडी का इंजन बंद करके अपने फुल हेट का गोशा चेहरे की तरफ झुका लिया। वो आदमी चंद लम्हे जरीना से कुछ कहता रहा। हमीद जरीना के चेहरे पर तहय्युर के आसार देख रहा था। फिर उसने उन्हें टैक्सियों के अड्डे की तरफ जाते देखा। इस ताकत चीनी उनका ताकुब कर रहा था। जरीना और उसका साथी एक टैक्सी में बैठ गए और टैक्सी घूमकर हमीद के करीब ही से निकल गई। फिर उसने एक दूसरी टैक्सी में ताकुब करने वाली चीनी को भी देखा। उसकी टैक्सी आगे वाली टैक्सी का ताकुब कर रही थी। जब दूसरी टैक्सी तकरीबन 400 गज के फासले पर निकल गई तो हमीद ने भी अपनी गाड़ी उस तरफ मोड़ दी। तीनों कारें थोड़े थोड़े फासले से चल रही थी। चूंकि सड़क पर ट्रैफिक का तूमार था इसलिए इस किस्म का कोई सवाल ही नहीं पैदा हो सकता था कि कोई किसी का ताकुब कर रहा है। जरीना और उसका साथी होटल डी फ्रांस में उतर गए। चीनी की टैक्सी भी रुक गई थी लेकिन वो अंदर ही बैठा रहा। शायद उसे उनके दाखिले का इंतजार था। वो दोनों अंदर चले गए। उसके बाद चीनी भी अपनी टैक्सी से उतरा। हमीद ने चीनी की टैक्सी के करीब से गुजरते वक्त महसूस किया कि वो हकीकतन टैक्सी नहीं थी बल्कि टैक्सियों के अड्डे पर खड़ी होने वाली एक प्राइवेट कार थी। उसका ड्राइवर भी चीनी ही था। हमीद ने कार का नंबर नोट कर लिया। होटल डी फ्रांस के डाइनिंग हॉल में अभी ज्यादा भीड़ नहीं हुई थी। हॉल के वस्त में छोटी छोटी मेजें थी और दोनों बाजू में आमने सामने केबनों के सिलसिले थे। हमीद ने एक केबन में जरीना और उसके साथी को देखा। दोनों बैठ चुके थे और अब उसका साथी दोबारा उठकर पर्दा खींच रहा था। बराबर वाले केबन में चीनी मौजूद था। बिजाहिर उसके अंदाज से ऐसा मालूम हो रहा था जैसे वो यूं ही बिला मकसद उस केबन में बैठ गया हो। حمید ان دونوں کیبنوں کے سامنے والے کیبن میں بیٹھ گیا. وہ قریب ہی بیٹھنے کی کوشش کرتا لیکن خدشہ یہ تھا کہ کہیں زرینہ کی نظر اس پر نہ پڑ جائے. زرینہ کا اس اجنبی کے ساتھ ہونا اتنا تحیر آمیز نہیں تھا جتنا کہ ایک غیر ملکی کا ان دونوں کا تعاقب کرنا. اگر حمید اس چینی کو نہ دیکھتا تو شاید یہ سوچنے کی بھی زحمت گوارا نہ کرتا کہ ان دونوں کا تعاقب کیا جائے. ویٹر نے چینی کی میز پر چائے کی کشتی رکھ دی اور شاید اسی کی ہدایت کے مطابق اس نے کیبن کا پردہ بھی کھینچ دیا. حمید کی میز پر بھی کافی آ گئی تھی اور وہ ہلکی ہلکی چسکیاں لیتا ہوا سوچ رہا تھا کہ آخر اس تعاقب کا کیا مطلب ہو سکتا ہے. اگر وہ رومان بازی کا سلسلہ تھا تب بھی اس میں کسی چینی کا دلچسپی لینا تحیر انگیز نہیں تو جاذب توجہ ضرور ہو سکتا تھا. اور پھر یہ بات بھی ظاہر ہوگی تھی کہ وہ دونوں اس چینی سے واقف نہیں تھے کیونکہ حمید کے قیاس کے مطابق اس دوران میں انہوں نے اس چینی کو کئی بار دیکھا تھا اور اس سے اسی طرح بے تعلق معلوم ہوئے تھے جیسے وہ ان کے لیے اجنبی ہو. حمید کی نظریں کیبنوں کی طرف لگی ہوئی تھی. تقریباً 5 یا 6 منٹ بعد چینی اپنے کیبن سے نکلا اور سیدھا باہر چلا گیا. حمید ششو پنج میں پڑ گیا کہ اب کیا کرے, وہیں ٹھہرے یا اس کا تعاقب دوبارہ شروع کر دے. بہرحال اس نے یہی فیصلہ کیا کہ وہی ٹھہرے گا. اسے گھر پہنچنے سے قبل ہی اس خپتی اجنبی کے متعلق معلومات فراہم کرنی تھی. اس کا مقصد محض اتنا تھا کہ وہ بھی فریدی پر اپنی ہمدانی کا روپ ڈال سکے. چند لمحے کے بعد اس کا ذہن اصل موضوع سے بہک گیا اور وہ زرینہ کے حسن کے متعلق سوچنے لگا. پھر شاید وہ چاہے زن خندہ پر کسی استاد کا شعر یاد کرنے کی کوشش کر ہی رہا تھا کہ اچانک حال میں ایک زوردار دھماکہ ہوا. حمید نے ایک تیز قسم کی روشنی کا دھماکہ محسوس کیا, ساتھ ہی دو چیخیں سنائی دی اور زرینہ والے کیبن کے پردے میں آگ لگ گئی. کسی نے باہر نکلنا چاہا لیکن جلتا ہوا پردہ اس سے الجھ گیا اور وہ پردہ سمیت باہر فرش پر گرا. اس بار چیخ نسوانی تھی, کئی کرسیاں الٹ گئی, کچھ میزیں گری اور پورا حال آگ آگ کے شور سے گونج اٹھا. حمید زرینہ کی طرف جھپٹا. زرینہ ہوش میں تھی اور خود کو آگ سے بچانے کی کوشش کر رہی تھی. حمید نے جلتا ہوا پردہ کھینچ کر الگ کر دیا. ساری کے آنچل میں آگ لگ گئی تھی. باہر نکلو باہر نکلو, کوئی چیخ رہا تھا. دانے بازو کے سارے کیبنوں کو آگ نے اپنی لپیٹ میں لے لیا تھا. حمید نے بدک کر تمام ہاتھوں سے پیٹ پیٹ کر زرینہ کے آنچل کی آگ بجھائی اور اسے کھینچتا ہوا ہجوم سے باہر نکال لے گیا. پورے ہوٹل میں ابتری پھیل گئی تھی. لوگ باہر کمپاؤنڈ میں کھڑے شور مچا رہے تھے. اس میں سے کسی کو شاید اس کا بھی ہوش نہیں تھا کہ جس کیبن میں دھماکہ ہوا وہاں سے ایک عورت نکلی تھی جس کے کپڑے میں آگ لگی ہوئی تھی. حمید اسے باہر کمپاؤنڈ میں نکال آیا. میں چل نہیں سکتی, زرینہ لڑکھڑا کر کراہی. میرے پیر میں جلتی ہوئی چھریاں گھس گئی ہیں. کچھ لوگ دوڑتے ہوئے ان کے پاس سے گزر گئے. حمید اسے پارک میں لے آیا. مجھے زمین پر ڈال دیجئے, زرینہ گھٹی گھٹی سی آواز میں بولی. شور بڑھتا جا رہا تھا, شاید آگ پھیل رہی تھی. دیکھتے ہی دیکھتے ہوٹل کا کمپاؤنڈ آدمیوں سے بھر گیا. ان میں کچھ باوردی کانسٹیبل بھی تھے. حمید محسوس کر رہا تھا کہ زرینہ پر کشی تاری ہو رہی ہے اور وہ اب اپنے پیروں پر کھڑی نہیں ہو سکتی. اس کی سمجھ میں نہیں آ رہا تھا کہ کیا کرے. آپ کا ساتھی کہاں ہے, حمید نے زرینہ سے پوچھا. اوہ میں گری, سنبھالیے ساتھی, میں نہیں جانتی. حمید نے اسے گھاس پر لٹا دیا. اب پارک میں بھی آدمی اکٹھا ہوتے جا رہے تھے اور انہوں نے حمید اور زرینہ کے گرد بھیڑ لگائی تھی. اگر زرینہ زمین پر نہ پڑی ہوئی ہوتی تو کوئی اس کی طرف دھیان بھی نہ دیتا. دفتن حمید کی نظر ایک ایسے کانسٹیبل پر پڑ گئی جو اسے اچھی طرح جانتا تھا. حمید نے اسے بلا کر پہلے تو ان لوگوں کو وہاں سے ہٹوایا جو اس کے گرد اکٹھا ہو رہے تھے, پھر اسی کی مدد سے وہ زرینہ کو کار تک لایا. تھوڑی دیر بعد زرینہ پچھلی سیٹ پر بے ہوش پڑی تھی اور کار سول ہسپتال کی طرف جا رہی تھی. تقریباً ایک گھنٹے کے بعد زرینہ کو ہوش آیا. وہ سول ہسپتال کے ایک بستر پر پڑی کراہ رہی تھی اور ڈاکٹر اس کی زخمی پنڈلیوں کو دیکھ رہا تھا. دونوں پنڈلیوں سے جا بجا خون رس رہا تھا. اندر شیشے کی کرچیں معلوم ہوتی ہیں, ڈاکٹر نے حمید سے کہا. آپریشن کے بغیر ان کا نکلنا مشکل ہے, معلوم ہوتا ہے کہ وہ کوئی بم تھا. حمید نے فریدی کو فون کیا اور اسے جلد از جلد سول ہسپتال پہنچ جانے کی تاکید کی. زرینہ ہوش میں ضرور تھی لیکن اس پر ایک ہزیانی کیفیت سی تاری تھی. درد سے کراہتے وقت وہ بے ربط سے جملے دہرانے لگتی تھی. فریدی نے ہسپتال پہنچنے میں دیر نہ کی. وہ سمجھا تھا کہ شاید حمید ہی کو کوئی حادثہ پیش آیا ہے, لیکن زرینہ کو اس حال میں دیکھ کر بھی اسے کچھ کم حیرت نہ ہوئی. استفسار پر حمید نے واقعات دہرا دیے. ٹھیک ہے, تو پھر وہ اس کا ساتھی ہی رہا ہوگا, فریدی نے کہا. کون؟ تمہارے فون سے پہلے مجھے اطلاع ملی تھی کہ ہوٹل ڈی فرانس میں آگ لگ جانے سے ایک آدمی جل کر مر گیا. آگ کی وجہ ایک پرسرار دھماکہ تھا, فریدی نے کہا. کچھ دیر خاموشی رہی, پھر فریدی ہی بولا. تمہیں یقین ہے کہ وہ دھماکہ اسی کیبن میں ہوا تھا جس میں یہ دونوں تھے؟ حمید نے کچھ سوچتے ہوئے اسبات میں سر ہلا دیا. اس دوران میں زرینہ پر گنودگی تاری ہو گئی تھی. اچانک اسے پھر ہوش آ گیا اور فریدی کو دیکھ کر اس نے اٹھنے کی کوشش کی. لیٹی رہو, فریدی آہستہ سے بولا. فریدی بھائی, زرینہ رو پڑی. فریدی اور حمید خاموش رہے. جب زرینہ چپ ہوئی تو فریدی نے پوچھا, وہ کون تھا؟ میں نہیں جانتی. تو پھر تم اس کے ساتھ کیوں چلی گئی تھی؟ وہ سلمان چچا کے متعلق کچھ بتانا چاہتا تھا. کیا؟ فریدی چونک کر بولا. وہ ان کے پاگلپن کی وجہ بتانا چاہتا تھا. کیا بتایا؟ فریدی کے لہجے میں بے چینی تھی. وہ صرف اتنا بتا پایا تھا کہ وہ بھی سلمان چچا کے ساتھ جنوبی امریکہ میں تھا. بس دھماکہ ہوا, میرے پیروں میں چھری سی لگی اور پھر مجھے کچھ ٹھیک یاد نہیں. کیا وہ تمہیں پہلی بار ملا تھا؟ جی ہاں. اور جب اس نے اچانک یہ کہا کہ وہ مجھے سلمان چچا کے متعلق کچھ بتانا چاہتا ہے تو میں اس کے ساتھ جانے کے لیے تیار ہو گئی. اس نے یہ بھی کہا تھا کہ وہ اکیلا ان کے پاگل پن کے راز سے واقف ہے اور اس نے استدعا کی تھی کہ وہ جو کچھ بتائے اس کے سلسلے میں اس کا حوالہ کہیں نہ دیا جائے. اور فریدی بھائی, وہ کچھ ڈرا ڈرا سا تھا تو وہ ان کے متعلق کچھ نہیں بتا پایا؟ فریدی نے پوچھا. جی نہیں, کچھ بھی نہیں. اچھا اب تم آرام کرو, فریدی نے کہا. پولیس کو بیان دیتے وقت اس بات کا خیال رکھنا کہ کوئی بات غلط نہ کہہ جاؤ. پورا واقعہ منو ان بیان کر دینا, میں ناصر کو فون کرتا ہوں. فریدی اور حمید باہر آئے. حمید محسوس کر رہا تھا کہ فریدی کسی خیال میں الجھا ہوا ہے. میں نے اس چینی کی کار کا نمبر نوٹ کر لیا ہے, حمید نے کہا. تمہارا اتنا ہی بتا دینا کافی ہے کہ اس کے دہانے کے بائیں گوشے پر ایک ابھرا ہوا سرخ رنگ کا تل ہے. تو کیا آپ اسے جانتے ہیں؟ اچھی طرح. اس کا نام وانگ لی ہے اور وہ دوسرا جو کار چلا رہا تھا غالباً تیا چل رہا ہوگا. تو آپ دونوں سے واقف ہیں؟ حمید نے حیرت سے کہا. وانگ کرنل داراب کا پرائیویٹ سیکرٹری ہے اور تیا چل موٹر ڈرائیور. کرنل داراب, حمید چونکر بولا, وہی جو ہر ماہ شہر کے اعلی حکام کی دعوتیں کرتا ہے. تم ٹھیک سمجھے آؤ, فریدی نے کہا اور برامدے سے اتر کر کیڈی کی طرف روانہ ہو گیا. کہاں؟ حمید نے پوچھا. چلو آج تفریح کا موڈ ہے. کیڈی روانہ ہو گئی. حمید زرینہ کے سلمان چچا میں الجھا ہوا تھا اور غالباً یہ بات تو اس کے ذہن میں صاف ہی ہو گئی تھی کہ زرینہ کا سلمان چچا اس اجنبی کے علاوہ اور کوئی نہیں ہو سکتا تھا جسے آج فریدی نے فلمیں دکھائی تھی. یہ سلمان کا کیا واقعہ ہے؟ حمید نے پوچھا. بہت دلچسپ, اور اب تو اور زیادہ دلچسپ ہو گیا ہے. اور دنیا کی ساری دلچسپیاں آپ نے اپنے لیے وقف کرا لی ہیں؟ حمید نے جھجھلا کر کہا. غالباً تم اسی کے متعلق معلوم کرنے کے لیے زرینہ کے پیچھے لگے تھے, فریدی نے کہا. حمید کچھ نہ بولا. اس نے تہیا کر لیا کہ فریدی سے اس کے بارے میں کچھ نہ پوچھے گا, لیکن اس وقت شاید فریدی ہی زیادہ باتیں کرنے کے موڈ میں تھا. ڈاکٹر سلمان اپنی یادداشت کھو بیٹھا ہے, لیکن اس کا کیس اس حیثیت سے عجیب ہے کہ وہ صرف اپنی جنوبی امریکہ کی رہائش کے متعلق سب کچھ بھول گیا ہے اور دوسرے معاملات میں وہ قطعی صحیح دماغ ہے, حتیٰ کہ اسے اپنے بچپن کی باتیں تک یاد ہیں. وہ یہاں کب سے مقیم ہے؟ پچھلے ایک ماہ سے. ناصر اس کا سگا بھتیجا ہے. سلمان کا ایک بیٹا راشد بھی تھا, وہ اسے بھی بھول گیا ہے. تمہیں یاد ہوگا کہ آج فلم دیکھتے وقت اس نے راشد کا نام لیا تھا. ویسے ناصر کا بیان ہے کہ راشد کے متعلق پوچھنے پر اس نے حیرت ظاہر کی تھی. پھر اس سے یہ کہا گیا کہ راشد اس کے بیٹے کا بھی تو نام تھا. اس پر اس نے ناصر اور اس کے گھر والوں کا مذہقہ اڑایا اور پھر سنجیدگی سے یہ بات کہی کہ اگر وہ لاولد نہ ہوتا تو لوگ اس کا مذاق کیوں اڑاتے؟ وہ وہاں کرتا کیا تھا؟ حمید نے پوچھا. ربر اکٹھا کرنے والی ایک فرم کا منیجر تھا. تب تو اس کے متعلق وہیں سے معلومات فراہم کی جا سکتی ہیں. جتنی معلومات اب تک فراہم ہو چکی ہیں ان کے علاوہ امکان نہیں, فریدی نے کہا. فرم کے کارکنوں کا بیان ہے کہ ڈاکٹر سلمان 3 سال تک ماناؤز کے پاگل خانے میں رہ چکا ہے اور پھر جب اس کے بعد اس کی حالت کچھ سنبھل گئی تو اسے واپس بھیج دیا گیا. اس کے لڑکے راشد کی اچانک گمشدگی کے متعلق کچھ نہیں معلوم ہو سکا. 3 سال قبل وہ ڈاکٹر سلمان ہی کے ساتھ رہتا تھا. اچانک حمید کو کچھ یاد آ گیا اور اس نے فریدی کو جملہ پورا نہ کرنے دیا. آپ نے کہا تھا کہ وہ ہوش میں آنے کے بعد ٹھیک بھی ہو سکتا تھا. ہاں, لیکن ایسا نہیں ہو سکا. ہوش میں آنے کے بعد بھی اس میں کوئی ذہنی تغیر نہیں واقع ہوا. بہرحال مجھے توقع ہے کہ میں اس کی یادداشت واپس لانے میں کامیاب ہو جاؤں گا. لیکن یہ نیا معاملہ, حمید بولا. ٹھیک ہے, اور اب اسی لیے میں یہ سمجھنے پر مجبور ہو گیا ہوں کہ وہ یادداشت کھو بیٹھنا کسی غیر معمولی حادثے کا نتیجہ ہو سکتا ہے. آخر وہ جل کر مرنے والا اس کے متعلق کیا بتانا چاہتا تھا؟ آپ کہتے ہیں کہ وہ دونوں چینی کرنل داراب کے آدمی ہیں, میں کس طرح یقین کر لوں؟ یقین نہ کرنے کی وجہ, فریدی اسے گھور کر بولا. ارے کرنل داراب اتنا معزز آدمی, میرا خیال ہے کہ وہ اپنے نوکروں کے کردار پر بھی حرف آنا پسند نہ کرے گا. اور پھر آپ یہ بھی جانتے ہیں کہ یہاں نیچے سے اوپر تک سارے حکام کسی نہ کسی طرح اس کے احسان مند ضرور ہیں. اوہ, فرید کو اس کی پرواہ نہیں. میں تو عرصہ سے اس کے خلاف کسی بہانے کی تلاش میں تھا. آخر کیوں؟ کیا تم یہ سمجھتے ہو کہ اس نے اتنی دولت جائز وسائل سے پیدا کی ہے؟ اوہ, اس طرح تو آپ کو شہر کے سارے سرمایہ داروں کی گردنیں اتارنی پڑیں گی. وہ صورت دوسری ہے. داراب تو قانون کی آنکھوں میں دھول جھونک رہا ہے. آخر کیا کرتا ہے؟ سن کر ہنسو گے. پھر بھی وہ یورپ اور امریکہ کے باشندوں کو چرسی بنا رہا ہے. چرسی میں نہیں سمجھا. تم چرسی نہیں سمجھتے تو کیا وہ یورپ اور امریکہ کے لیے چرس برآمد کرتا ہے؟ جناب, فریدی نے کہا, میں پہلی بار سن رہا ہوں, تو آپ اب تک کیوں سوتے رہے؟ میرے پاس اس کا کوئی ٹھوس ثبوت نہیں تھا اور نہ اب ہے. ویسے اس پر یقین ضرور ہے کہ اس گروہ کا تعلق صرف داراب سے ہے جس کے ذریعے یہ کام ہوتا ہے. بہرحال مجھے یہ سن کر حیرت ہو رہی ہے کہ انگریز یا امریکن چرسی بھی ہو سکتے ہیں. یہ اور بات ہے کہ کبھی کبھی مجھے خود آپ پر بھی شبہ ہونے لگے. آپ اونگ تو نہیں رہے ہیں؟ فریدی کچھ نہ بولا. پھر ان کی کار پولیس ہسپتال کے سامنے رک گئی, جہاں انہوں نے اس آدمی کی لاش دیکھی جو ہوٹل ڈی فرانس کی آگ کا شکار ہو گیا تھا. لاش کا چہرہ اس طرح بگڑ گیا تھا کہ شناخت مشکل تھی. انسپکٹر جگدیش نے فریدی کو یہ اطلاع دی کہ مرنے والے کے ساتھ کوئی عورت بھی لاپتہ ہے. وہ عورت, فریدی مسکرا کر بولا, تمہیں سول ہسپتال میں مل جائے گی. تو کیا وہ وہی عورت ہے؟ جگدیش کے لہجے میں حیرت تھی. وہاں کے انچارج کا فون ہوٹل ڈی فرانس کی زخمی عورت کے لیے آیا تھا. ہاں, وہ وہی عورت ہے اور اس کا بیان خاصی اہمیت رکھتا ہے. اس کا بیان منو ان لکھا جائے, معاملات کو دوسری شکل دینے کی کوشش نہ کی جائے, مگر کوتوال صاحب, انسپکٹر جگدیش کے لہجے میں ہچکچاہٹ تھی, اگر اس کے خلاف ہوا تو سمجھ لو کہ زلزلہ آ جائے گا, فریدی نے کہا اور حمید کو باہر چلنے کا اشارہ کر کے خود بھی نکل آیا. صفحہ نمبر 166, نئی بات. کار کے قریب پہنچ کر حمید شاید پائپ سلگانے کے لیے رک گیا. چلو جلدی کرو, فریدی مضطربانہ انداز میں بولا. کیوں, کیا آفت آ گئی؟ حمید نے جھنجھلا کر کہا. زرینہ خطرے میں ہے, فریدی نے کیڈی سٹارٹ کرتے ہوئے کہا. آپ کی باتیں, حمید کچھ کہتے کہتے رک گیا. بھلا بتاؤ کہ اس وقت یہاں تو یہ چند کا کیا کام؟ کہاں؟ یہی ہسپتال میں, فریدی نے کہا. میں نے اسے ڈاکٹر کے کمرے میں داخل ہوتے دیکھا تھا. غالباً وہ اپنے شکار کا انجام دیکھنے آیا ہے. زرینہ زندہ ہے, ممکن ہے وہ یہ سمجھے کہ ڈاکٹر سلمان کا راز معلوم ہو گیا ہے. جو لوگ ہوٹل میں ٹائم بم رکھ سکتے ہیں ان کے لیے کسی ہسپتال میں کوئی واردات کر بیٹھنا مشکل نہ ہوگا. حمید ہنسنے لگا. فریدی نے اسے گھور کر دیکھا لیکن کچھ بولا نہیں. بعض اوقات آپ کی حالت کسی ایسی بیوہ کسی ہو جاتی ہے جو اپنے اکلوتے لڑکے کے لیے پریشان ہو. آخر آپ جگدیش سے کیوں الجھ پڑے تھے؟ آخر وہ زرینہ کا بیان غلط کیوں لکھنے لگا؟ تمہیں شاید اس کا علم نہیں کہ آج کل نیا ڈی ایس پی سٹی ریکارڈ اچھا رکھنے کے لیے بڑے گھپلے کر رہا ہے. میں جانتا ہوں, حمید نے کہا. تھوڑی دیر تک خاموشی رہی. پھر حمید نے پوچھا, آپ یہاں کیوں آئے تھے؟ جس لیے آیا تھا وہ نہ ہو سکا, فریدی کچھ سوچتا ہوا بولا. لاش کی شناخت مشکل ہے لیکن وہ چینی تیا چند. دوسرے کا کیا نام بتایا تھا؟ وانگ لی. سمجھ میں نہیں آتا کہ آخر ڈاکٹر سلمان سے ان لوگوں کا کیا تعلق ہو سکتا ہے. حمید کچھ نہ بولا. پھر بقیہ راستہ خاموشی ہی سے طے ہوا اور وہ سول ہسپتال پہنچ گئے. یہاں ابھی تک پولیس نہیں آئی تھی, حالانکہ ہسپتال کے انچارج نے زرینہ کے متعلق کوتوالی فون کر دیا تھا. ناصر اور اس کے گھر والے ڈاکٹر سلمان سمیت ہسپتال میں موجود تھے. فریدی کو دیکھ کر ناصر اس کی طرف بڑھا. مجھے افسوس ہے, فریدی نے کہا, غالباً آپ لوگ زرینہ سے مل چکے ہوں گے. ہاں, ہم سب بری طرح پریشان ہیں. سمجھ میں نہیں آتا کہ وہ آدمی چچا صاحب کے متعلق ہم لوگوں کو کیا بتانا چاہتا تھا. مناسب تو یہی ہوگا کہ اب تم اپنے چچا کو کڑی نگرانی میں رکھو. میں یہاں پر ان کی موجودگی پسند نہیں کرتا. انہیں گھر لے جاؤ, زرینہ کی دیکھ بھال ہو جائے گی, فریدی نے کہا. کیا کوئی خاص بات؟ ناصر نے گھبرائے ہوئے لہجے میں کہا. بچوں کسی باتیں نہ کرو, وہ جو سلمان صاحب کے متعلق کچھ بتانا چاہتا تھا جل بھن گیا. زرینہ اس حال میں پڑی ہے. میں تم سے پھر باتیں کروں گا, بس سلمان صاحب اکیلے گھر سے نہ نکلنے پائیں, سمجھے؟ ابھی زرینہ کا بیان نہیں ہوا. او ہو جائے گا, اگر تم یہی ٹھہرنا چاہتے ہو تو ان لوگوں کو گھر پہنچا کر واپس آ جانا. کیا زرینہ کے لیے پرائیویٹ وارڈ میں انتظام نہیں ہو سکتا؟ ہو سکتا ہے لیکن میں اسے مناسب نہیں سمجھتا. ناصر اپنے گھر والوں کو لے کر واپس گیا. فریدی اور حمید جنرل وارڈ میں آئے. زرینہ جاگ رہی تھی اور ہوش میں تھی. ڈاکٹر نے انہیں بتایا کہ جب تک پولیس بیان نہ لکھ لے گی آپریشن نہیں ہوگا. فریدی نے فون کا ریسیور اٹھایا اور جب وہ کوتوالی فون کرنے لگا تو حمید نے اس کے لہجے میں جھلاہٹ محسوس کی. ہیلو, یس, انسپکٹر فریدی سپیکنگ. کون, ڈی ایس پی صاحب؟ جی ہاں, میں سول ہسپتال سے بول رہا ہوں. ہوٹل ڈی فرانس کے حادثے میں مرنے والے کی ساتھی یہاں موجود ہے. اس کے پیروں میں زخم ہے. ابھی تک اس کا بیان قلم بند نہیں ہوا. اس سے پہلے ڈاکٹر آپریشن کے لیے تیار نہیں. फिर हमीद ने फरीदी को दांत पीसते देखा, उसका चेहरा सुर्ख हो गया था। शायद दूसरी तरफ से कुछ कहा गया था, जिसके जवाब में फरीदी ने कहा, जी हाँ, मेरे इस मखसूस इख्तियार का ताल्लुक वजारत दाखिला से बराह रास्त है, जिस मामले में मुनासिब समझू हर वक्त दखल अंदाज हो सकता हूँ। फिर फरीदी ने एक झटके के साथ रिसीवर रख दिया। क्या बात है, हमीद ने पूछा। कुछ नहीं, शायद उसका सितारा भी गर्दिश में है, कहता है कि तुम मदाखलत करने वाले कौन हो, शायद वो अब खुद ही बयान लेने के लिए आए। कौन, डीएसपी सिटी, हमीद ने पूछा। फरीदी सिगार सुलगाने लगा, उसके चेहरे पर झल्लाहट के आसार अभी तक बाकी थे। 20 मिनट के अंदर ही अंदर डीएसपी सिटी दो इंस्पेक्टरों और एक मुहर्रर के साथ सिविल अस्पताल पहुंच गया। फरीदी और हमीद कतई बेतालुकाना अंदाज में खड़े रहे और फरीदी के रवैये से तो ऐसा जाहिर हो रहा था जैसे डीएसपी सिटी उसका मातहत हो। आप हमेशा गलत तरीका इख्तियार करते हैं, उसने फरीदी से कहा। इतना गलत भी नहीं कि कत्ल के केसों को खुदकशी में तब्दील करके रिकॉर्ड बनाऊं, फरीदी बड़ी खुश अखलाकी से बोला। लेकिन डीएसपी सिटी का चेहरा सुर्ख हो गया, पता नहीं यह गुस्सा था या खजालत थी। अगर सिविल अस्पताल का इंचार्ज वहां न आ जाता तो शायद बात बढ़ जाती। डीएसपी सिटी बड़ा तफ मिजाज आदमी था। हमीद सोच रहा था कि कहीं हाथापाई की नौबत न आ जाए। शहर की कोतवाली की तारीख में वो पहला बदतमीज कोतवाल था जो अपने मातहतों को बाप बहन की गालियां देने से भी गुरेज ना करता था। चंद ही रोज कबल वो एक सब इंस्पेक्टर पर हंटर लेकर झपटा था। बहरहाल अस्पताल के इंचार्ज के आ जाने पर मामला जहां का तहां रह गया। कोतवाल अपने आदमियों समेत डॉक्टर के साथ जनरल वार्ड की तरफ चला गया। क्यों आप ना चलिएगा, हमीद ने फरीदी से कहा। फरीदी ने कोई जवाब न दिया, वो सिगार के लंबे लंबे कश ले रहा था। ऐसा मालूम हो रहा था जैसे वो अपने किसी सरकश जज्बे को दबाने की कोशिश कर रहा हो। ये दोनों बरामदे में खड़े थे, कहीं बयान में गड़बड़ ना पैदा कर दी जाए, हमीद फिर बोला। देखा जाएगा, फरीदी ने लापरवाही से कहा। तो फिर यहाँ खड़े रहकर झक मारने से क्या फायदा। मैं वांगली को देख रहा हूँ, फरीदी आहिस्ता से बोला। वांगली, हमीद ने चूक कर कहा। कहाँ है, मेरी जेबें, फरीदी झिझला गया। हमीद उसकी जेबें चटोलने लगा। हमीद खुदा के लिए संजीदा हो जाओ, फरीदी ने कहा। मैं क्यों हो जाऊं रंजीदा, अभी मैं यतीम नहीं हुआ। बकौमत आओ, अब हम जनरल वार्ड में मिस्टर वांगली से मुलाकात करेंगे। हमीद की समझ में नहीं आ रहा था कि फरीदी क्या बक रहा है, लेकिन थोड़ी ही देर बाद उसकी हैरत की इंतहा न रही जब उसने ये देखा कि वांगली वही चीनी जिसका उसने ताकुब किया था जरीना के बिस्तर के करीब मौजूद है। वो डीएसपी सिटी से कुछ कह रहा था और डीएसपी सिटी के होंठों पर एक बड़ी इनकिसार आमेज किस्म की मुस्कुराहट थी। मुहर्रर जरीना का बयान कलम बंद कर रहा था। फरीदी हमीद की तरफ देखकर मुस्कुराया और आहिस्ता से बोला, गालिबन वो कर्नल दाराब की तरफ से किसी नई दावत की खुशखबरी लाया है। फरीदी और हमीद उनसे काफी फासले पर खड़े थे। फरीदी की आंखों से ऐसा जाहिर हो रहा था जैसे वो सचमुच ऊंघ रहा हो, लेकिन हमीद जानता था कि इसका क्या मतलब है। उस पर ऐसी कैफियत उसी वक्त तारी होती थी जब वो अपना कोई इरादा तब्दील कर रहा होता था, लेकिन इस मौके पर उसमें ये तगैयर देखकर हमीद को हैरत जरूर हुई। बयान खत्म हो जाने के बाद जरीना के बिस्तर के करीब ट्रॉली लाई गई और उसे उस पर डालकर ऑपरेशन थिएटर की तरफ रवाना कर दिया गया। डीएसपी वापस जाने के लिए मुड़ा तो उसकी नजर उन दोनों पर पड़ी। किसे यकीन आएगा, इस पर उसने फरीदी को मुखातब करके कहा। किस बात पर, फरीदी ने अंग्रेजी में पूछा और हमीद को फिर हैरत हुई। फरीदी बिलावजह कभी किसी गैर मुल्की जबान में गुफ्तगू नहीं करता था। इस लड़की के बयान पर डीएसपी ने कहा, वो तो वाकई मजेक का खेज है, फरीदी ने फिर अंग्रेजी ही में कहा, लेकिन मुझे इससे बहस नहीं, मैं तो ये जानता था कि उसके ऑपरेशन में जल्दी की जाए। इस दिलचस्पी की वजह, ओह, फरीदी मुस्कुराकर बोला, बहुत मामूली सी, जरीना मेरे एक दोस्त की अजीज है। सर्जेंट हमीद को जख्मी हालत में होटल डिफ्रांस में मिली और वो इसे यहाँ ले आए, वो कुछ छुपाने की कोशिश कर रही है, डीएसपी ने कहा। हो सकता है मुझे उसके बयान से कोई दिलचस्पी नहीं। इस गुफ्तगू के दौरान में हमीद वांगली को घूर रहा था। क्या आप यहीं ठहरेंगे, डीएसपी ने कहा। ऑपरेशन हो जाने तक, फरीदी बोला। डीएसपी चला गया, वांगली उसके साथ था। हमीद थोड़ी देर तक फरीदी को तंज आमेज नजरों से देखता रहा, फिर जल्ले भुने लहजे में बोला, जाहिर है कि वो डीएसपी है, आपको हर हाल में दबना पड़ेगा। हूँ तो तुम ये चाहते थे कि मैं उससे कुश्ती लड़ता, फरीदी ने मुस्कुराकर कहा, लेकिन इतना दबना भी ना चाहिए था। सुनो बरखुरदार, मैं सुराग रसा हूँ, टार्जन नहीं, लेकिन कुछ देर कबल तो आप इस तरह ताव खा रहे थे जैसे उससे कुश्ती लड़ेंगे। मैं तो बड़ी देर से बेतुकी बातें कर रहा हूँ, फरीदी उसका हाथ पकड़कर केडी की तरफ घसीटता हुआ बोला। चलो, मामला साफ हो गया, अब वो लोग शायद जरीना के पीछे ना पड़े। वांगली पर ये बात जाहिर हो गई है कि मरने वाले ने जरीना को कोई खास बात नहीं बताई और पुलिस को उसके बयान पर यकीन नहीं है। उन्हें मुतमईन कर देने के लिए इतना ही काफी है। ओ तो क्या इसीलिए आप अचानक भेड़ बन गए थे, बस समझने की कोशिश किया करो, वैसे अभी तुम्हारे मुंह से दूध की बू आती है। मैंने शाम को आइसक्रीम खाई थी, हमीद ने बड़ी मासूमियत से कहा। केडी फिर चल पड़ी। अब तो नींद आ रही है, हमीद जमाही लेकर घर की तरफ देखता हुआ बोला। 11:30 बज रहे थे। आज तो रात भर तफरी की ठहरी है, फरीदी ने कहा। रात भर तफरी? हमीद उछलकर बोला, हाय ये आप फरमा रहे हैं किबला पत्थर साहब? शोर मत मचाओ, फरीदी ने कहा। तुमने कभी कर्नल दाराब की लड़की को भी देखा है? इत्तेफाक नहीं हुआ। मैंने तो खुद कर्नल दाराब को भी आज तक नहीं देखा, सिर्फ नाम सुना है और उसका नाम मुझे कतई पसंद नहीं। बास वालिदैन नाम के मामले में बड़े फुहड़ साबित होते हैं। भला बताइए दाराब, धरदाब, लाहौल वाला कुवत। उसकी लड़की बड़ी हसीन है, आपके स्टैंडर्ड के मुताबिक होगी, और आप जानते हैं कि मुझे 30 से ऊपर की औरतों से कोई दिलचस्पी नहीं। क्या ख्याल है इस बार उसकी दावत कबूल कर ली जाए? क्यों, क्या वो आपको भी मधु करता है? न सिर्फ मुझे बल्कि तुम्हें भी, लेकिन मैंने उसका दावतनामा तुम तक कभी पहुंचने ही नहीं दिया। क्यों? मैं जानता था कि एक दिन मुझे उससे उलझना ही पड़ेगा। आप खामहा लठ लेकर उसके पीछे पड़ गए हैं। क्या ये जरूरी है कि दाराब भी अपने सेक्रेटरी की हरकतों से ताल्लुक रखता हो? जरूरी तो नहीं, लेकिन इम्कानात हैं। इम्कानात की वजह नहीं बताई जाएगी, फरीदी ने कहा। तुम्हें शायद ये नहीं मालूम कि बहुत दिनों बाद एक गहरी नींद से चौंका हूँ। ओह, हमीद ने बहुत ज्यादा संजीदगी से कहा। क्या अफीन से शौक फरमाने लगे थे? नहीं, मेरी दो शख्सियतें हैं, एक मामूली फरीदी है और दूसरा गैर मामूली फरीदी। मेरी तीन शख्सियतें हैं, हमीद ने इतनी ही संजीदगी से जवाबन कहा। एक उल्लू हमीद, दूसरा उल्लू का पट्टा हमीद, तीसरा उल्लू के पट्टे का पट्टा हमीद, और हमेशा यही रहोगे, फरीदी ने होंठ सिकोड़ लिए और दफतन उसने केडी रोक दी। हमीद ने चारों तरफ देखा, वो शहर के एक पुरौनक हिस्से में थे और फरीदी बाईं तरफ की इमारतों के सिलसिले में एक साइन बोर्ड की तरफ देख रहा था। ये एक छोटा सा चीनी रेस्तरां था जिसके मुताबिक हमीद ने सुन रखा था कि यहाँ मेंढकों का कोरमा नहाज नफासत के साथ पेश किया जाता है और टोस्ट के मक्खन पर गंदी नालियों के जिंदा दुमदार कीड़े चिपकाए जाते हैं। फरीदी इंजन बंद करके नीचे उतरा और हमीद को अपने पीछे आने का इशारा करके रेस्तरां में घुस गया। सामने काउंटर पर एक फरबा अंदाम चीनी खड़ा था। फरीदी को देखते ही बेख्तियार चौंक कर मुस्कुराने की कोशिश करने लगा। आज रात खुशगवार है मिस्टर चियांग, फरीदी ने अपना फुल हैट उतारकर कहा। यस योर आनर, चीनी ने इस कदर झुककर कहा कि उसकी पेशानी काउंटर से लग गई। हमीद मुतहय्यर रह गया, उसे ख्वाब में भी गुमान नहीं था कि फरीदी के मरासम चीनियों से भी हो सकते हैं। तुम काफी मोटे हो गए हो, फरीदी ने कहा और चीनी ने दांत निकाल दिए, लेकिन उसकी आंखों से खौफ झांक रहा था। हुजूर वाला तशरीफ रखे, चीनी झुककर अपने हाथ मलता हुआ बोला, और मैं जल्द से जल्द इस इज्जत अफजाई की वजह जानना चाहूंगा। वैसे मैं आजकल बाइज्जत तौर पर जिंदगी बसर कर रहा हूँ। मैं जानता हूँ, फरीदी ने संजीदगी से कहा, जरूरी नहीं कि मेरी आमद हमेशा तुम्हारे लिए परेशानी ही का बायस हो। चीनी कुछ न बोला, चंद लम्हे खामोशी रही, फिर उसने कहा, कुछ पेश करूं? नहीं शुक्रिया, इधर से गुजर रहा था, सोचा तुमसे भी मिलता चलूं, और मेरा ये सोचना बिलावजह नहीं था। चीनी के चेहरे पर फिर घबराहट के आसार पैदा हो गए। फरीदी ने थोड़े तवक्कुफ के बाद कहा, तुम जनूबी अमरीका में रह चुके हो ना? जी हाँ जनाब, मैंने सोचा तुमसे वहाँ के मुतालिक मालूमात बहम पहुँचाऊँ। मैं अनकरीब जनूबी अमरीका जाने वाला हूँ। जरूर जरूर, मेरे लायक जो खिदमत हो फरमाइए। माना उज ही में थे तुम शायद, फरीदी ने कहा। जी हाँ वही था जनाब। भाई चलो मुझे वही के मुतालिक कुछ बताओ, वैसे मैं एक दूसरे आदमी से भी पूछ सकता था, मगर इत्तेफाक से वो पागल हो गया है, डॉक्टर सलमान। वो माना उज के जेफरसन रबर सप्लाई कंपनी का मैनेजर था। बड़ा अच्छा आदमी है, बेचारा पागल हो गया। डॉक्टर सलमान, जेफरसन रबर सप्लाई कंपनी? चीनी इस तरह बड़बड़ाए जैसे हादसे पर जोर दे रहा हो। हाँ बेचारा डॉक्टर सलमान, जो पिछले 3 साल तक माना ओज के पागलखाने में रहा, बड़े काम का आदमी था, वहाँ उसकी मौजूदगी में मुझे कोई तकलीफ ना होती, लेकिन वो 3 साल से पागल है। डॉक्टर सलमान वही बच्चों किसी शिकल वाला पिस्ता का बूढ़ा तो नहीं? चीनी ने पूछा। वही वही, क्या तुम उसे जानते हो? जी हाँ जनाब, लेकिन मुझे ये सुनकर हैरत हो रही है कि वो पिछले 3 साल पागलखाने रहा है। क्यों, मेरी याददाश्त भी बुरी नहीं, मुझे अच्छी तरह याद है कि 1 साल कबल हम दोनों माना उसकी एक दावत में शरीक हुए थे और वो बिल्कुल सही दिमाग था। उसके बाद भी हम दोनों अक्सर एक दूसरे से मिलते रहते थे। होगा, मुझे यही इतला मिली थी, फरीदी ने लापरवाही से कहा। हाँ तो तुम मुझे ये बताओ कि मुझे माना ओज के किस हिस्से में ज्यादा आराम मिलेगा। चीनी ने उसे माना ओज के जुग्राफियाई हालात बताने शुरू कर दिए। बहरहाल हमीद का तहय्युर लहजा बलहजा बढ़ता ही गया, क्योंकि डॉक्टर सलमान के मुतल एक नई बात मालूम हो जाने के बाद भी फरीदी ने उसका तस्करा नहीं छेड़ा। सफा नंबर 175, मेजबान गायब। सर्जन हमीद 3 दिन से उस कोशिश में लगा हुआ था कि फरीदी किसी तरह उसे कुछ बता दे, लेकिन अभी तक कामयाबी नहीं हुई थी। वैसे उसे यकीन था कि फरीदी बहुत कुछ जानता है, खुसूसन डॉक्टर सलमान की शख्सियत तो उसके लिए एक किस्म का अजाब बनकर रह गई थी। वो हर वक्त उसी के मुतालिक सोचता रहता था। डॉक्टर सलमान एक मौमा था जो अब तक उसकी समझ में नहीं आया था। नासिर वगैरह का बयान था कि वो 3 साल तक पागलखाने में रह चुका है, लेकिन उस चीनी ने उसकी तर्दीद कर दी थी और फरीदी के अंदाज से साफ जाहिर होता था जैसे उसे चीनी के बयान पर यकीन आ गया हो। उधर होटल डी फ्रांस वाले हादसे के बाद से डॉक्टर सलमान पुलिस और मकामी अखबारात की तबा आजमाई के लिए एक अच्छा खासा मौजू बनकर रह गया था। पुलिस हकीकतन चक्कर में पड़ गई थी। डॉक्टर सलमान का पासपोर्ट कहता था कि वो जनूबी अमेरिका से आया है और डॉक्टर सलमान का ये आलम था कि वो जनूबी अमेरिका के नाम पर लोगों को मारने दौड़ता था। उसका कहना था कि लोगों ने उसकी जड़ निकाल ली है। उसे पुलिस के लिए एक मुस्तकिल दर्द सर ही कहना चाहिए। अगर होटल डी फ्रांस वाला हादसा ना होता तो खैर कोई बात न थी, क्योंकि अमेजन के खत्ते से उसे सरकारी तौर पर वापस किया गया था। वहां की हुकूमत ने यहां की हुकूमत को साफ तौर पर मुतला कर दिया था कि वो डॉक्टर सलमान को अपने यहां के शहरी हकूक अता करने से माजूर है। डॉक्टर सलमान ने शायद पागल होने से कबल वहां की हुकूमत से उसके शहरी हकूक हासिल करने की दरख्वास्त की थी। वहां के कागजात के मुताबिक डॉक्टर वहां 10 साल से मुकीम था और वहां का कानून इस बात की इजाजत नहीं देता था कि किसी गैर मुल्की पागल को वहां रखा जाए। कागजात से ये भी साबित होता था कि उसने पागल खाने में 3 साल गुजारे थे। ये सारी बातें हमीद के पेशे नजर थी और उस चीनी का बयान भी उसे ना जाने क्यों गलत नहीं मालूम होता था। हो सकता है कि उस पर यकीन कर लेने की ख्वाहिश गैर शौरी तौर पर उसके मुतालिक फरीदी के रवैये की पाबंद रही हो। दूसरी तरफ डॉक्टर सलमान भी बना हुआ पागल नहीं मालूम होता था, क्योंकि अगर उसे पागल ही बनना था तो वो मुकम्मल तौर पर पागल बना होता, दूसरों को मुस्तकिल तौर पर शुबे में ना रखता। और फिर सबसे बड़ी बात तो ये कि अगर वो पागल बना ही था तो उसका मकसद क्या हो सकता था। होटल डी फ्रांस वाले हादसे के मुतालिक पुलिस तफ्तीश कर रही थी, लेकिन अभी तक मुजरिम या मुजरिमों का सुराग नहीं मिला था। फरीदी ने हमीद को सख्ती से ताकीद कर दी थी कि वो इस केस के मुतालिक किसी से कोई गुफ्तगू ना करे। हमीद को इस बात पर भी हैरत थी कि फरीदी ने नासिर से अपनी और रेस्तोरान वाले चीनी की गुफ्तगू का तस्करा नहीं किया था। नासिर के घर वाले तो खास तौर पर इस मसले में उलझे हुए थे कि आखिर वो पूरे इसरार आदमी डॉक्टर सलमान के मुतालिक जरीना को क्या बताना चाहता था और उसने उसके लिए जरीना ही का इंतखाब क्यों किया था। बहरहाल हमीद को इस केस में हर कदम पर उलझावे ही उलझावे नजर आ रहे थे। उसे 100% यकीन था कि होटल डी फ्रांस के हादसे का जिम्मेदार वांगली ही था और ये बात फरीदी ने भी तस्लीम कर ली थी, लेकिन उसके बावजूद भी अभी तक उसके खिलाफ कोई अमली कदम नहीं उठाया गया था। हमीद की दानिश में फरीदी ना तो खुद ही कुछ कर रहा था और न पुलिस ही को इस बात से आगाह कर देने पर आमादा नजर आता था, लेकिन वो इस केस से बेताल्लुक भी नहीं मालूम होता था, क्योंकि उसने इस बार कर्नल दाराब की दावत कबूल कर ली थी और अपने साथ हमीद को भी ले जा रहा था। बुलावा 3:30 बजे शाम के लिए था और प्रोग्राम में शाम की चाय और रात का खाना भी शामिल था। वो दोनों ठीक 3:30 बजे गुलजार पैलेस के सामने पहुंच गए। यही दाराब की रिहाइश गाह थी। इमारत बड़ी शानदार थी और उसका नाम गुलजार महल कतई नामुनासिब नहीं था। वो एक अजीमशान फाटक से गुजरकर खास इमारत में दाखिल हुए। एक वेटर उनकी रहनुमाई कर रहा था। फिर वो एक काफी वसी कमरे के सामने पहुंचे, जहां एक दूसरे वेटर ने उनके विजिटिंग कार्ड पढ़कर उनके नामों का ऐलान किया। कमरे में 15-20 अफराद मौजूद थे, लेकिन नशिस्तों की ज्यादती कह रही थी कि अभी बहुत से मेहमान बाकी हैं। हमीद ने एक कवि हैकल बूढ़े को अपनी तरफ बढ़ते देखा। उसका कद 7 फुट से किसी तरह कम ना रहा होगा। जिस्म गुठा हुआ और मजबूत था। चेहरे पर घनी सफेद मूछें थी, शायद उनमें से एक भी स्याह बाल नहीं था। सर के बाल भी बर्फ की तरह सफेद थे और उनकी सफेदी कह रही थी कि वो 80 साल से कम नहीं, लेकिन जिस्म की बनावट का तकाजा था कि उसे 40 साल से ज्यादा समझना मुबालगा आराई होगी। जहे किस्मत वो फरीदी से हाथ मिलाता हुआ मुस्कुराकर बोला, मैं तो समझा था कि शायद आप लोग मुझे पसंद नहीं करते। उसने हमीद से हाथ मिलाते वक्त भी उसी गर्म जोशी का मुजाहरा किया। फिर वो उन्हें एक मेज पर लाया जहां एक खूबसूरत औरत पहले ही से बैठी थी। नादरा, इनसे मिलो, आप इंस्पेक्टर फरीदी हैं और आप सर्जेंट हमीद और ये मेरी लड़की नादरा है। आप इंस्पेक्टर फरीदी, नादरा ने हैरत से कहा और उन दोनों से मुजाफा करके बैठती हुई बोली, अगर आप ही इंस्पेक्टर फरीदी हैं तो आपके सारे कारनामे यकीनन मौजूदे थे। कर्नल दाराब भी उसी मेज के करीब बैठ गया। फरीदी ने औरत की बात का कोई जवाब नहीं दिया। मैं अक्सर अफसोस करता था कि आप मुझे इस लायक नहीं समझते थे, कर्नल दाराब ने कहा। मुझे शर्मिंदगी है, फरीदी बोला, अब मैं आपसे क्या अर्ज करूं कि कितना मशगूल रहता हूं। मशगूलियत में तो सभी मुब्तला रहते हैं, औरत ने मुस्कुराकर कहा, लेकिन आदमी पर भी तो कुछ हक होता है। बहरहाल आप मेरी नीयत पर शुबा नहीं कर सकती। फरीदी की मुस्कुराहट बड़ी लचकीली थी, आज मुझे फुर्सत थी इसलिए हाजिर हो गया। सचमुच फरीदी की मुस्कुराहट इतनी दिलावेज थी कि हमीद हजार जान से आशिक होते होते बच्चा और दिल ही दिल में खुदा का शुक्र अदा करने लगा कि फरीदी बिल्कुल ही बंजर नहीं है और हसीन चीजें उस पर भी असर अंदाज हो सकती हैं। कर्नल दार आपकी लड़की नादरा बड़ी हसीन थी। हमीद ने उसकी उम्र का अंदाजा 24-25 के लगभग लगा दिया था और वो सोच रहा था कि उसकी निखरी हुई रंगत को बरसात की चांदनी से तशबीह दे या जाड़ों की चांदनी से। मुझे माफ कीजिएगा, मैं अभी हाजिर होता हूँ, कर्नल दार आप उठता हुआ बोला। और कोई बात नहीं, अकेले हम ही तो नहीं है, फरीदी ने कहा। हमीद कनक्शियों से उसे जाते देखता रहा। कर्नल दाराब एक एसी मेज के करीब जा बैठा जहां जिले का कलेक्टर कुछ दूसरे अफसरों के साथ बैठा हुआ था। मुझे यकीन नहीं आता कि आप ही इंस्पेक्टर फरीदी हैं, नादरा ने कहा। क्यों, फरीदी ने हैरत से पूछा। मैं समझती थी कि आप कम अज कम डेडी ही की तरह मोमर होंगे और इंतहाई खौफनाक हर वक्त त्योरियों पर बल पड़े रहते होंगे, लेकिन ना आप मोमर है और ना खौफनाक, आदतन चिड़चिड़े भी नहीं मालूम होते। फिर वो हमीद की तरफ देखने लगी। न जाने क्यों हमीद का दिल धड़क रहा था और उसकी समझ में नहीं आ रहा था कि वो इतनी पुरकशिश क्यों है, लेकिन फिर खुद उसे ही अपने इस हिमाकत अंगेज ख्याल पर हंसी आ गई। वो कोई फलसफी या साइंटिस्ट तो था नहीं कि कशिश के असबाबों अलल पर गौर करता, वो तो हुसन का मद्दा था, आंखों की गहराइयों में झांकने का माहिर था और ये जाने बगैर उन गहराइयों में उतरता चला जाता कि आंख के पहले पर्दे को स्क्लेरोटिक, दूसरे को कोराइड और तीसरे को रेटिना कहते हैं। और आपको भी मैं काफी भारी भरकम समझती थी, उसने हमीद से कहा। अरे नहीं साहब, मैं भी यूं ही हूँ, हमीद ने शर्माकर कहा। मैं आप लोगों से मिलने के लिए बुरी तरह बेताब थी, लेकिन मेरे जहन में आप दोनों की जो तस्वीरें थी उनसे मैं ख्वाहिश भी रहती थी। खुदा करे अब आपका खौफ रफा हो गया हो, हमीद मुस्कुरा कर बोला। मैं अब बिल्कुल ख्वाहिश नहीं, आप दोनों बहुत अच्छे हैं। शुक्रिया, हमीद ने संजीदगी से कहा। थोड़ी देर बाद वेटर चाय सर्व करने लगे। नादरा उसी मेज पर बैठी रही। दरवाजे के करीब खड़े हुए वेटर ने फिर दो नामों का ऐलान किया और हमीद बेख्तियार घूम पड़ा। ये नाम मेजर नासिर और डॉक्टर सलमान के थे। हमीद ने फरीदी की तरफ देखा, लेकिन उसकी हालत में कोई तगयुर नहीं हुआ था। डॉक्टर सलमान, नादरा आहिस्ता से बड़बड़ाई और उन दोनों नए आने वालों को घूरने लगी। फिर उसने मेनखेज नजरों से फरीदी की तरफ देखा। ये वही डॉक्टर सलमान तो नहीं है जिसके मुतालिक अखबार में आ रहा है, उसने कहा। जी हाँ वही है, फरीदी ने लापरवाही से जवाब दिया। तो क्या डेडी इसे जानते हैं, वो इस तरह बड़बड़ाई गोया खुद से मुखातिब हो। फरीदी और हमीद खामोश रहे। कर्नल दाराब ने नासिर और सलमान का खैर मकदम भी पुरजोश अंदाज में किया। उनका केस तो बड़ा दिलचस्प है, नादरा बोली, लेकिन मुझे इसमें कहीं भी दिलचस्पी नजर नहीं आती, फरीदी ने कहा। क्यों, क्या आप होटल डी फ्रांस का हादसा भूल गए? याद है, लेकिन मेरी नजरों में इसकी भी कोई अहमियत नहीं। ऐसे इश्क और रकाबत के खेल आए दिन होते रहते हैं। मैं आपका मतलब नहीं समझी। मैं ये कहना चाहता हूँ कि लड़की ने सही बयान नहीं दिया, हालांकि वो मेरे एक अजीज दोस्त की अजीजा है, लेकिन हकीकत हर हाल में हकीकत ही रहती है। हकीकत? जी हाँ, हकीकत ये कि होटल डी फ्रांस में जल मरने वाला उसका कोई आशिक था और वो दरअसल उसके किसी दूसरे आशिक की हरकत थी। लड़की ने बदनामी के ख्याल से डॉक्टर सलमान वाला अफसाना तराश लिया। नहीं, नादरा ने हैरत से कहा। यकीन कीजिए, फरीदी मुस्कुराकर बोला, अगर मरने वाला जिंदा होता तो हकीकत सामने आ जाती, तो फिर पुलिस क्यों झक मार रही है? उसकी मर्जी, मैंने अपने ख्याल से सबको आगाह कर दिया है। अजीब बात है, कतई नहीं, हालात ने उसे अजीब बना दिया है। कैसे हालात? डॉक्टर सलमान का पागलपन और इस नामालूम आदमी की मौत। मैं फिर नहीं समझी। छोड़िए भी, हमीद उकताकर बोला, खुश मजाक औरतों को ऐसी फजूल बातों में ना पड़ना चाहिए। अगर आप कहते हैं तो मैं छोड़े देती हूँ, नादरा ने मुस्कुराकर कहा। फरीदी भी हंसने लगा। हमीद को फिर हैरत हुई कि फरीदी को हंसी कैसे आई, क्योंकि नादरा ने ये जुमला बड़े भोंडेपन से कहा था, लहजे में भी मजाक का अंदाज नहीं था। सलमान साहब आपके दोस्त हैं, नादरा ने फरीदी से पूछा। जी नहीं, मेजर नासिर है और जरीना उनकी बीवी की बहन है, फरीदी ने कहा। क्या सलमान यहाँ पहली बार आया है? जी हाँ, मैंने तो पहली बार देखा है। और नासिर? वो अक्सर आए हैं, डैडी इन्हें जानते हैं। इस केस के मुतालिक आपके डैडी का क्या ख्याल है? उन्हें इन चीजों से कोई दिलचस्पी नहीं, वो तो सिर्फ शतरंज के माहिर हैं, दिन रात किसी न किसी को पकड़े बिसात बिछाए रहते हैं। अभी देखिएगा, चाय के बाद वो शतरंज जरूर निकालेंगे और फिर खाने के वक्त तक खेलते रहेंगे। थोड़ी देर तक खामोशी रही और इसी दौरान में वांगली भी कमरे में दिखाई दिया। आपके डैडी की चीनियों से भी दोस्ती है, फरीदी ने नादरा से पूछा। नहीं तो, ओह वो तो अपना वांगली है, डैडी का प्राइवेट सेक्रेटरी। ओ अच्छा, फरीदी मुस्कुराकर बोला। कर्नल साहब बड़े बाजौक आदमी मालूम होते हैं। क्यों? चीनी लोग बड़े अच्छे प्राइवेट सेक्रेटरी साबित होते हैं। मगर वांगली तो पक्का हरामजादा है। नादरा हंसने लगी। क्यों? वो मुझ में और डैडी में अक्सर लड़ाई करा देता है। वो किस तरह? बेतेरे तरीके हैं। आपने कभी दो चीनियों को आपस में गुफ्तगू करते सुना है? फरीदी ने कहा। रोज ही सुनती हूँ, हमारा ड्राइवर भी चीनी है। तैयार चंद, वो हंसकर बोली, बताइए तने चंद के क्या मैनी होते हैं? दूसरा पक्का हरामजादा, हमीद ने बड़ी संजीदगी से कहा और नादरा बेतहाशा हंसने लगी। कभी चार पांच चीनियों को इकट्ठा देखिए, फरीदी ने कहा, इस तरह च्याव च्याव करते हैं कि कुत्ते के पल्ले याद आ जाते हैं। इन दोनों के दोस्त तो आए ही रहते होंगे। जी नहीं, यहाँ तो कोई नहीं आता, नादरा ने कहा। कभी इन्हें एक जगह देखिए, बड़ा लुत्फ आएगा। हमीद ने कर्नल दाराब को फिर अपनी तरफ आते देखा। वो खाली कुर्सी पर बैठकर डॉक्टर सलमान की तरफ देखता हुआ फरीदी से बोला, ये हजरत मुझे पागल तो नहीं मालूम होते? नहीं, बिल्कुल पागल नहीं है, सिर्फ याददाश्त खो बैठा है। मगर वो तो अभी इंग्लैंड और फ्रांस की बातें कर रहा था। कर्नल दाराब ने कहा, अगर याददाश्त खो बैठा होता तो इसे अपनी पिछली जिंदगी के मतलब कुछ भी ना याद होता। ऐसा भी होता है, फरीदी ने कहा, वो सिर्फ अपनी जनूबी अमरीका की रिहाइश के मतलब भूल गया है। मुमकिन है इस किस्म के केस भी जहनी अमराज के सिलसिले में मिलते हैं। हो सकता है कि वो किसी ऐसे हादसे का शिकार हुआ हो जो भुला ही देने के काबिल रहा हो, जिस हादसे के बाद उसने ये सोचा हो कि काश वो जनूबी अमरीका में ना होता। हो सकता है कि वो हादसा उसके इकलौते बेटे की गुमशुदगी हो। नासिर मेरा दोस्त है, उसने बताया है कि इसका एक बेटा भी था, लेकिन खुद सलमान उससे इनकार करता है, मगर उसके लड़के की पैदाइश यही हुई थी और दूसरों को वो अच्छी तरह याद है। अगर ये बात है तो वाकई बेचारा काबिले रहम है। चाय खत्म हो गई और मेहमान मुख्तलिफ किस्म के तफरीहात में मशगूल हो गए। कुछ ब्लेयर्ड रूम में ब्लेयर्ड खेल रहे थे, बाज बुर्ज खेलने में मसरूफ हो गए, कुछ सिर्फ बातें कर रहे थे। एक गोशे में एक शायर अपना कलाम सुना रहा था और एक साहब ने लड़कियों के हाथ देकर उनकी किस्मतों का हाल बताना शुरू कर दिया था। कर्नल दारा फरीदी वगैरह के पास से उठ कर कहीं और चला गया था, लेकिन नादरा अब तक उनके साथ थी। अक्सर लोगों ने उसे अपने खेलों में शरीक करना चाहा, लेकिन उसे इन खेलों से ज्यादा हमीद के चुटकुलों में मजा आ रहा था और हमीद ने भी न जाने क्यों ये तय कर लिया था कि वो आज ही अपने लतीफों का जखीरा खत्म कर देगा। उन्हें तफरीहात में 8 बज गए और फिर खाने का गांग बजा। डाइनिंग रूम में भी बड़ा अच्छा इंतजाम था। जब लोग अपनी निश्चितों पर बैठ चुके तो उन्हें ख्याल आया कि एक कुर्सी खाली है और ये खाली कुर्सी खुद साहब खाना यानी कर्नल दाराब की थी। 3-4 मिनट इंतजार करने के बाद फिर गांग बजाया गया, लेकिन कर्नल दाराब न आया। नादरा वांगली के साथ उठ गई। दो एक ऐसे लोग भी उठ गए जो शायद घर वालों से बहुत ज्यादा बेतकल्लुफ थे। 2 मिनट गुजर गए लेकिन वो लोग वापस न आए। मेहमानों में सरगोशियां हो रही थी। दफतन एक आदमी चीखता हुआ कमरे में दाखिल हुआ। किसी ने कर्नल को छुरी मार दी, उसने चीख कर कहा और फिर उल्टे पांव कमरे से निकल गया। लोग उठ उठकर उसके पीछे दौड़ने लगे। फरीदी और हमीद भी उठे। कर्नल दाराब एक कमरे में ऊंधा पड़ा था और उसके दाहिने कांधे में एक खंजर पेवस्त था। उसी के करीब नादरा भी पड़ी हुई थी, शायद वो उसे इस हाल में देखकर बेहोश हो गई थी। फरीदी आगे बढ़कर कर्नल पर झुक गया। सफा नंबर 183, अजीब लड़की। वांगली भूखे शेर की तरह उड़ा रहा था और साथ ही साथ वो अपनी जबान से कुछ कहता भी जा रहा था और आखिरकार उसने अंग्रेजी में एक बहुत बड़ी कसम खाई, वो अपने मालिक पर हमला करने वाले को जिंदा ना छोड़ेगा। फिर उसने बेहोश नादरा को उठाकर एक सोफे पर डाल दिया। कोई खास बात नहीं, फरीदी ने सर उठाकर कहा, जख्म गहरा नहीं है। पुलिस अस्पताल का डॉक्टर आगे बढ़ा और फरीदी एक तरफ हट गया। डॉक्टर ने जैसे ही खंजर उसके शाने से निकाला, कर्नल दाराब को होश आ गया। उसके मुंह से एक हल्की सी कराह निकली और उसने अपने होंठ भींच लिए। कोट उतार लीजिए, डॉक्टर ने कहा। कर्नल दाराब ने कोट उतारकर अपना बायां शाना खोल दिया, खून बह रहा था। फर्स्ट एड का बॉक्स, कर्नल दाराब ने वांगली की तरफ देखकर कहा। कौन था ये, क्या हुआ, कलेक्टर ने आगे बढ़कर कहा। अरे, कर्नल दाराब की नजरें बेहोश नादरा की तरफ उठ गईं। इसे क्या हुआ, वो बेताबाना अंदाज में उठकर उसकी तरफ झपटा। ओहो, कुछ नहीं, डॉक्टर इसे पकड़ता हुआ बोला, बेहोश हो गई है, ठीक हो जाएंगी, आप बैठिए, हरकत करने से खून ज्यादा निकल जाएगा, पहले उसे होश में लाइए, मैं ठीक हूँ। वांग फर्स्ट एड का बॉक्स ले आया। पुलिस अस्पताल का डॉक्टर मरहम पट्टी करने लगा। कौन था, कलेक्टर ने पूछा। पता नहीं, कर्नल बोला, मैं उसे देख नहीं सका, उसने पीछे से हमला किया था। आप इस कमरे में किस वक्त आए थे, कर्नल अपनी कलाई पर बंधी हुई घड़ी की तरफ देखने लगा। शायद 20 मिनट पहले, उसने आहिस्ता से कहा। किसी पर शुबा है? नहीं, मेरे नौकरों में से कोई ऐसा नहीं हो सकता, हमीद ने मिनखेज अंदाज में फरीदी की तरफ देखा, जिसके होंठों पर एक खफीफ सी मुस्कुराहट थी। वो सामने वाली मेज के नीचे कुछ देख रहा था, फिर उसने अपनी नजरें वहां से हटा ली। हमीद ने भी उधर देखा, लेकिन उसे मेज के नीचे कोई खास चीज दिखाई ना दी। खंजर के दस्ते पर निशानात होंगे, डीएसपी सिटी ने कहा। डॉक्टर साहब की उंगलियों के, फरीदी ने तन आमेज लहजे में कहा। जी डॉक्टर चौंकर उसकी तरफ मुड़ा। ओहो मेरा मतलब ये नहीं, फरीदी मुस्कुराकर बोला। मैं ये कहना चाहता था कि अगर इस पर निशानात रहे भी होंगे तो अब उन्हें आपकी उंगलियों ने नाकाबिले शिनाख्त बना दिया होगा। तो आप हाथ लगाने से कबल खामोश क्यों रहे थे, डीएसपी सिटी ने बिगड़कर पूछा। भला मैं आपके सामने क्या जबान खोलता, फरीदी ने तंज आमेज लहजे में कहा। आप अपना लहजा ठीक कीजिए, मेरा ख्याल है कि आप इस वक्त वर्दी में नहीं हैं और ना मैं ड्यूटी पर हूँ। बेकार की बहस, कलेक्टर ने दखल अंदाजी की। दोनों खामोश हो गए। डीएसपी सिटी उसे खा जाने वाले अंदाज में घूर रहा था और फरीदी के होंठों पर वही झिंझलाहट पैदा कर देने वाली मुस्कुराहट थी जिसकी मौजूदगी में उसके बाद ऑफिसरों को एहसास कमतरी होने लगता था। फरीदी साहब, कर्नल ने उसे अपनी तरफ मतवज्जो किया, ये दूसरा हमला है। आज से 15 दिन कबल किसी ने मुझ पर पाई बाग में गोली चलाई थी। ओ फरीदी हैरत से बोला, और आपने पुलिस को मतले नहीं किया? जी नहीं, मैं खुद इस बात का पता लगाना चाहता था कि हमला आवर कौन था और उसने ऐसी हरकत क्यों की थी। इस राजदारी की कोई खास वजह थी, फरीदी ने पूछा। नहीं, अगर मैं रिपोर्ट भी करता तो आप लोग यही पूछते कि किसी पर शुबा तो नहीं। मैं क्या बताता, नादरा कहाँ है? वांग उन्हें उनके बेडरूम में ले गया है, एक नौकर ने कहा। होश आया? जी हाँ, अब वांग ने उन्हें सुला दिया है। मुझे अफसोस है, कर्नल ने ड्रेसिंग हो जाने के बाद कोट पहनते हुए कहा। चलिए अब खाने में देर ना होनी चाहिए, मेरे ख्याल से आप आराम कीजिए, किसी ने कहा। मुझे कोई खास तकलीफ नहीं है, कर्नल ने लापरवाही से कहा। इस दौरान में डीएसपी सिटी कमरे में रखी हुई चीजों का इस तरह जायजा लेता फिर रहा था जैसे उसे उनमें से किसी पर शुबा हो। हमीद को इस बात पर हैरत थी कि आखिर फरीदी क्यों खामोश है, यहाँ सिवाय कश्त खून के और कुछ नहीं। डॉक्टर सलमान बड़बड़ा रहा था। हमारे यहाँ से इंसानियत का जनाजा निकल चुका है, अब भी अगर लोग होश में आ जाए तो बेहतर है, ये नामुमकिन है तो फिर खून पानी की तरह बहता रहेगा, डॉक्टर सलमान बोला। दुनिया सराय फानी है, 4 दिन की जिंदगी में हठधर्मियां अपने ही हाथों अपना गला घोंटती हैं। सब चलता है, कर्नल ने बुरा समूह बनाकर कहा। मैं जरा बराबर भी खाइफ नहीं हूँ, एक मुसव्विर शैतान को बनाता है, डॉक्टर सलमान बोला। दूसरे उसे देखकर डरते हैं लेकिन मुसव्वर नहीं डरता। मैं आपका मतलब नहीं समझा, कर्नल ने उसे घूरकर कहा। अगर बातें समझ में आ जाए तो फिर वो बातें नहीं रहती, डॉक्टर सलमान ने अहमकों की तरह हंसकर कहा और फिर वो किसी शरीफ बच्चे की तरह अपना निचला होंठ दांतों में दबाकर मुस्कुराने लगा। मकामी हुकाम उसे घूर रहे थे। सब लोग डाइनिंग रूम की तरफ चल पड़े। डीएसपी सिटी ने कर्नल को रोक लिया, फरीदी और हमीद उनके पीछे थे। आपने इस पागल को क्यों मधु किया है, उसने कर्नल से पूछा। यूं ही तफरीहन में उसे देखना चाहता था, मेजर नासिर से मेरी जान पहचान है। लोग कहते हैं कि वो सिर्फ जनूबी अमेरिका के मामले में पागल है, डीएसपी ने कहा, लेकिन वो अभी होशमंदी की बातें कर रहा था। फरीदी और हमीद कुछ बोले बगैर कमरे से बाहर निकल आए। उनके बाद कर्नल और डीएसपी भी निकले। खाने की मेज पर लोग उनका इंतजार कर रहे थे। खाने की ट्राली आई, लोग अपनी प्लेटें सीधी करने लगे। दफतन डॉक्टर सलमान की प्लेट पर एक बिल्ली कूदी और प्लेट के कई टुकड़े हो गए। लोग पहले चौंके फिर हंसने लगे। हमीद ने महसूस किया कि फरीदी एक रोशनदान की तरफ देख रहा है। फिर उसकी नजरें टूटी हुई प्लेट से गुजरती हुई सलमान के चेहरे पर जम गई। बिल्ली जो शायद पालतू थी उसके बाद मेज पर बैठी म्याऊं म्याऊं करती रही। मर्दूद कमबख्त कर्नल ने गर्दन से पकड़कर बिल्ली को एक तरफ फेंकते हुए कहा, डॉक्टर साहब के लिए दूसरी प्लेट लगाओ। आपके चोट तो नहीं आई, फरीदी ने मेज पर हाथ देकर सलमान की तरफ झुकते हुए कहा। जी नहीं, शुक्रिया, फरीदी फिर अपनी जगह पर बैठ गया। एक नौकर ने डॉक्टर सलमान के सामने से टूटी हुई प्लेट के टुकड़े हटा दिए। डॉक्टर सलमान ने मुस्कुराकर कर्नल दाराब की तरफ देखा। इस बिल्ली ने किसका रास्ता काटा, डॉक्टर सलमान ने कहा। ओ चचा जान, मेजर नासिर ने जल्दी से उसे अपनी तरफ मतवज्जो कर लिया। कर्नल साहब बिल्लियों के बहुत शायक हैं। मुझे भी बिल्लियों से दिलचस्पी है, डॉक्टर सलमान ने बच्चों की तरह खुश होकर कहा। फिर लोग खाने में मशगूल हो गए। हमीद के सामने एक लड़की थी जिसने सुनहरी फ्रेम की सबक सी एनक लगा रखी थी और जब वो एनक से उसे देखती तो उसे ऐसा महसूस होता था जैसे उसके दिल की बिनाई बढ़ रही हो। लेकिन वो डॉक्टर सलमान और कर्नल दाराब की बेतुकी गुफ्तगू के मुतालिक भी सोच रहा था। क्या वो गुफ्तगू बामानी थी? आखिर कर्नल दाराब पर हमला किसने किया था? क्या डॉक्टर सलमान? मगर वो तो उन्हीं लोगों के पास मौजूद था। हमीद ने कर्नल दाराब की तरफ देखा, वो इतने इत्मीनान से खाना खा रहे थे जैसे कुछ देर कबल कोई बात ही ना हुई हो। हमीद उस लड़की के मुतालिक भी सोच रहा था जिसे वांग ने सुला दिया था और उसका इस तरह चुपचाप हो जाना हमीद को बड़ा गैरफित्री सा मालूम हो रहा था। उसे नौकर की बात अच्छी तरह याद थी, उसने यही तो कहा था कि नादरा होश में आ गई थी लेकिन वांग ने उसे सुला दिया है। हमीद फरीद की आवाज़ सुनकर चौंका, वो कर्नल दाराब से कह रहा था, नादरा साहबा नहीं आई? ओ कर्नल दाराब ने वांग की तरफ घूर कर देखा। मैंने उन्हें सुला दिया, वांग ने कहा। मैं जानता था कि वो होश में आने के बाद रात भर रोती रहेंगी, इसलिए मैंने उसे मार्फिया का इंजेक्शन दे दिया। तुमने अच्छा किया, कर्नल दाराब अपनी प्लेट की तरफ मतवजा होता हुआ बोला। नादरा बहुत रोती है मगर मार्फिया तो उनके सिस्टम पर बहुत बुरा असर डालेगा, फरीदी ने कहा। जानता हूँ मगर क्या करूँ, वो रोना शुरू करती है तो किसी 6 माह के बच्चे की तरह रोती ही चली जाती है, कर्नल ने कहा। और नतीजा कशी होता है, वांग ने टुकड़ा लगाया। फरीदी भी खाने में मशगूल हो गया। हमीद को हैरत थी कि कर्नल इस दौरान में ना तो एक बार भी कराहा और ना उसके चेहरे ही से तकलीफ के आसार जाहिर हुए। शायद दूसरे लोग भी उस पर मुतहय्यर थे, लिहाजा किसी ने कहा, कर्नल साहब की मजबूती की दाद देनी पड़ती है, मैं तो कम अज कम 4 दिन पलंग से ना उठ पाता, मेरा पूरा जिस्म गोलियों से छलनी है, कर्नल ने मुस्कुराकर कहा। इस पर डॉक्टर सलमान ने झूमकर शेर पढ़ा, संगो आहन बेनियाज गम नहीं, देख हर दीवार उधर से सर न मार। लोग उसे घूरने लगे, नासिर ने कुछ कहना चाहा लेकिन डॉक्टर सलमान ने उसे हाथ के इशारे से रोककर संजीदगी से कहा, क्या लोगों को ये शेर पसंद नहीं आया, लेकिन ये कौन सा मौका था, डीएसपी झिझलाकर बोला। हर अच्छा शेर मौका महल से बेनियाज होता है, डॉक्टर सलमान ने कहा। पता नहीं किधर से आवाज आई, हमीद महसूस ना कर सका क्योंकि इस आवाज का फौरी रद्द अमल चौंका देने वाला था, इसलिए उसका जहन उसकी तरफ मतवजो हो गया। हुआ यह कि किसी ने दबी जबान से जुनूबी अमरीका का नाम लिया। अचानक डॉक्टर सलमान ने एक चीख मारी और अपनी प्लेट मेज पर पटक कर खड़ा हो गया। जाहिल हो कमीने हो, वो मजमे को घूरता हुआ फिर चीखा, तुमने मेरी चढ़ निकाल ली है। फिर वो इस तरह पीछे हटा के उसकी कुर्सी उलट गई, लेकिन वो खुद नहीं गिरा है। रद्दजदा मेहमान उसे कमरे से बाहर जाते देख रहे थे। शायद 15-20 मिनट तक खामोशी रही, फिर नासिर गला साफ करके उठता हुआ बोला, मैं उन्हें नहीं लाना चाहता था मगर कर्नल साहब ने, मुझे अफसोस है, कर्नल ने आहिस्ते से कहा। जुनूबी अमरीका का नाम नाहक लिया गया। नासिर भी खाना छोड़कर डॉक्टर सलमान के पीछे चला गया। नासिर के जाने के बाद कमरे में मक्खियों की सी भिनभिनाहट गूंजने लगी। कर्नल के चेहरे पर गहरे तफक्कुर और खजालत के आसार थे। जू तू खाना खत्म हुआ और वो लोग काफी पीने के लिए बरामदे में आ बैठे। बड़े अफसोस की बात है, कलेक्टर ने डीएसपी से कहा, हमारी मौजूदगी में इस किस्म की कोई वारदात हो जाए। ओह जाने भी दीजिए, कर्नल ने कहा, मुझे आज की दावत बर्बाद होने का अफसोस है। डॉक्टर सलमान नाराज होकर चले गए। ये शख्स मेरे लिए कम अज कम मोमा बनकर रह गया है, डीएसपी ने कहा। इसे पागल कौन कहेगा, कलेक्टर ने कहा। क्या मुमकिन नहीं कि हम में ही से किसी ने कर्नल साहब पर हमला किया हो, फरीदी की आवाज सुनाई दी और यकबैक सन्नाटा छा गया। ऐसा मालूम हुआ जैसे उसने सबको कोई गंदी सी गाली दे दी हो। गालबन आपने ये जुमला कहने से पहले ये भी सोच लिया होगा कि यहाँ कौन कौन मौजूद है, डीएसपी ने झिझलाकर कहा। इससे कोई फर्क नहीं पड़ता, फरीदी ने लापरवाही से कहा। एक ऑफिसर बुरी तरह भुना गया, ये असिस्टेंट एक्साइज कमिश्नर था। उसने आंखें निकालकर कहा, क्या मैं महकमा सुरागस्तानी के लायक इंस्पेक्टर से ये पूछ सकूंगा कि हम में से कोई कर्नल पर क्यों हमला करने लगा। ओहो आप लोग खामखा नाराज हो रहे हैं, मैंने तो महज एक इम्कानी बात कही थी, फरीदी बोला। मिस्टर फरीदी, कर्नल हाथ उठाकर बोला, ये एक बेकार बहस है, कमिश्नर साहब ठीक कह रहे हैं, मैं चाहता हूं कि इस बात को यहीं खत्म कर दिया जाए। क्या आप हमला आवर से वाकिफ हैं, फरीदी ने अचानक पूछा। जी नहीं। तब तो फिर वाकई आपकी इंसानियत इस काबिल है कि पूजी जाए। आप ये भी नहीं चाहते कि हमला आवर का पता लगाकर उसे सजा दी जाए। हमीद के कान खड़े हो गए और साथ ही कान खड़े हो जाने का मुहावरा भी उसके जहन में गूंजा, लेकिन बात ऐसी छिड़ गई थी कि वो उस मिजेह का खेज मुहावरे के कमजोर पहलुओं पर जहनी जिम्नास्टिक ना कर सका। कर्नल खामोश हो गया और फरीदी कह रहा था, या फिर ये बात है कि आप हमला आवर से वाकिफ हैं और उसे बचाना चाहते हैं। अंदाज से मालूम हो रहा है कि आप इस वाकये की बाकायदा रिपोर्ट भी ना दर्ज कराएंगे। रिपोर्ट? ओ हाँ, कर्नल इस तरह बोला जैसे यकबैक नींद से चौंका हो। रिपोर्ट जरूर दर्ज कराई जाएगी, मैं तो ये कह रहा था फिलहाल इस मसले को भूल जाना चाहिए, आज की सारी तफरी वैसे ही बर्बाद हो चुकी है। ये दूसरी सूरत है, कर्नल, फरीदी ने कहा। अच्छा अब मैं इजाजत चाहूंगा। अरे अभी से, कर्नल ने कहा। जी हाँ, फिर कभी हाजिर होऊंगा। जरूर जरूर, मैं अरसे से आपकी सोहबत का मतमनी हूँ। सर्जेंट हमीद भी खड़ा हो गया। हकीकत तो यह है कि वो अभी उठना नहीं चाहता था क्योंकि ऐनक वाली लड़की बड़े दिल आवेज अंदाज में मुस्कुरा रही थी। वो दोनों फाटक के करीब आए लेकिन फरीदी बाहर निकलने की बजाय दाहिनी तरफ मुड़ गया। मेहंदी की कद आदम बाढ़ उनके लिए एक अच्छी खासी दीवार थी। वो बरामदे में बैठे हुए मेहमानों के कह कहे साफ सुन रहे थे, लेकिन उस तरफ अंधेरा होने की वजह से फरीदी देख लिए जाने के खौफ से बेपरवाह होकर आगे बढ़ रहा था। वो जल्द ही इमारत के दाहिने बाजू की पोस्ट पर पहुंच गए। हमीद खामोशी से फरीदी का साथ दे रहा था, लेकिन उसे उलझन हो रही थी कि अचानक एक बेनाम सा खौफ उसके जहन पर मुसलत हो गया था। अब फरीदी दीवार से लगकर चल रहा था और हमीद सोच रहा था कि अगर किसी खुश अखलाक कुत्ते से मुलाकात हो गई तो मजा ही आ जाएगा। वो एक ऐसी खिड़की के करीब रुक गया जिसके शीशों में रोशनी नजर आ रही थी। यहाँ हमीद ने किसी औरत के दबे दबे से कह कह की आवाज सुनी। फरीदी खिड़की के करीब से हट आया। गालबन ये हमीद के लिए इशारा था। हमीद ने झांक कर देखा। नादरा एक मुसहरी पर बैठी बुरी तरह हंस रही थी और कर्नल दाराब का ड्राइवर तयचंद आहिस्ता आहिस्ता कुछ कह रहा था। उसके होंठों पर शरारत आमेज मुस्कुराहट थी। फरीदी वापस जाने के लिए मुड़ा। मुड़ने के अंदाज में ऐसी बेसाख्तगी थी कि हमीद को हंसी आ गई। उसे ऐसा मालूम हुआ जैसे फरीदी ने अपनी बीवी को किसी गैर से महवे इख्तलात देख लिया हो। थोड़ी देर बाद फरीदी की कैडी सोमर्स्ट स्ट्रीट की तरफ वापस हो रही थी। आखिर आप बुरा क्यों मान गए, हमीद ने कहा। इसे वांग ने मॉर्फिया का इंजेक्शन देकर सुला दिया था ना, फरीदी ने मेनिखेज अंदाज में कहा। आखिर मामला क्या था, कर्नल दाराब ने इस हमले को कोई अहमियत क्यों नहीं दी। माय डियर हमीद, बल्कि हमीद मेरे अजीज, क्या तुम नादरा से इश्क ना करोगे? आज कहने से तो कभी ना करूंगा। क्या मामला है? मामला नहीं बल्कि मामलात हैं। इनमें एक मामला घर पहुंचकर पेश करूंगा और तुम चूनी वाले तमाशाइयों की तरह तालियां बजाओगे। क्या कोई खास बात? तुम खुद ही अंदाजा लगा लोगे। बहुत मुमकिन है कि मेरे केबल का भी जवाब आ गया हो। केबल? क्यों, क्या कोई खास बात? तुम शायद उंग रहे हो। अगर अब तुमने तीसरी बार किसी खास बात का मुतालबा किया तो चांटा मार दूंगा। जहन्नम में गई खास बात, हमीद झिझलाकर बोला। मैं ये सोच रहा हूँ कि नादरा मॉर्फिया के इंजेक्शन के बावजूद भी क्यों जाग रही थी। उसके बाप को किसी ने चुरा मार दिया था और वो इतने इत्मीनान से कहकहे लगा रही थी जैसे वो महज मजाक रहा हो। वो उसे देखने के लिए भी नहीं आई थी और आपके केबल का जवाब वो गया जहन्नम में, क्योंकि उसके मुतालिक मुझे हशर तक कुछ ना मालूम हो सकेगा और मैंने नादरा से इश्क करने का तहिया कर लिया है।
इसके साथ ही ये पाठ अपने अख्तिताम को पहुंचा।